بسم الله والحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه ومن والاه. یہ سورہ آل عمران کا آخری رکوع ہے جس کے بارے میں صحیح روایت میں آتا ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم جب رات کو بیدار ہوتے تھے قیام اللیل کے لیے تو بیدار ہوتے ہی آپ کی زبان مبارک پر یہ آیات جاری ہو جاتی تھیں، ان فی خلق السماوات والارض، آخر سورت تک. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. ان فی خلق السماوات والارض واختلاف اللیل والنہار لآیات لأولی الالباب. بے شک آسمانوں اور زمین کی تخلیق میں اور دن اور رات کے الٹ پھیر میں، ان کے ایک کے بعد آنے جانے میں، لآیاتن، بے شک بڑی نشانیاں ہیں، لأولی الالباب، ہوش مندوں کے لیے، عقل والوں کے لیے. عقل والے کون ہیں، ہوش مند کون ہیں؟ الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم. یہ وہ لوگ ہیں جو اللہ کو یاد کرتے ہیں، اللہ کو یاد رکھتے ہیں، کھڑے بیٹھے اور اپنے پہلوؤں کے بل. یہ تین ہی احوال انسان پہ طاری ہو سکتے ہیں، یا انسان کھڑا ہوگا، یا بیٹھا ہوگا، یا وہ لیٹا ہوا ہوگا. کہا کہ ہر حالت میں اللہ کو یاد رکھتے ہیں، اللہ کا ذکر کرتے ہیں، اور اس ذکر کے ساتھ وَيَتَفَكَّرُونَ فِي خَلْقِ السَّمَاوَاتِ وَالْأَرْضِ، وہ غور و فکر کرتے ہیں، تفکر کرتے ہیں آسمانوں اور زمین کی تخلیق میں. ذکر کے ساتھ جب وہ غور و فکر کرتے ہیں تو اس کا نتیجہ کیا نکلتا ہے؟ وہ یہ پکار اٹھتے ہیں کہ ربنا ما خلقت هذا باطلا، اے رب ہمارے، تو نے یہ سب کچھ باطل یا ابس پیدا نہیں کیا. اور جیسے ہی وہ اس نتیجے تک پہنچتے ہیں کہ یہ سب بامقصد تخلیق ہے، اور اللہ تعالیٰ نے جو پوری دنیا سجائی ہے یہ کوئی ابس اور مہمل کام نہیں کیا، اور اس پوری کائنات کو انسان کے لیے مسخر کر دیا ہے، تو پھر کیسے ہو سکتا ہے کہ انسان کو ایسے ہی چھوڑ دیا جائے، انسان مٹی میں مل کے مٹی ہو جائے؟ تو جیسے ہی یہ احساس پیدا ہوا کہ یہ کائنات بالحق تخلیق ہے، میننگ فل ہے، پرپز فل ہے، تو فوری طور پر یہ نتیجہ نکلا کہ سبحانک، اے اللہ تو پاک ہے. کس حوالے سے پاک ہے؟ اس سے پاک ہے کہ تو کوئی کھیل کھیلے، تو کوئی مہمل کام کر، تو کوئی ابس کام کرے، تو پاک ہے اس سے. فقنا عذاب النار، جب یہ کائنات با مقصد ہے، ہر چیز کا ایک مقصد ہے، تو پھر میرا بھی کوئی مقصد ہونا چاہیے، میرا بھی کوئی حساب کتاب ہونا چاہیے، میری بھی پیشی ہونی چاہیے. تو اے رب تو پھر مجھے بچا لے جہنم کے عذاب سے. تو بہت ایک اس میں لاجیکل ترتیب ہے کہ ذکر کی زمین پہ کھڑے ہو کر اس کائنات پر غور و فکر کرنا. آپ دیکھیے، یہ سوال پیدا ہو سکتا ہے نا کہ اس وقت جو آیات آفاقی ہیں ان پر غور و فکر زیادہ تو غیر مسلم کر رہے ہیں، ان میں سے بہت سے ایسے لوگ ہیں جو اللہ کو مانتے ہی نہیں، وہ ہم سے بہت زیادہ اس کائنات کو دیکھ رہے ہیں. یعنی ناسا کی جو ٹیلیسکوپ ہے اس سے جو کائنات نظر آتی ہے، کھلی آنکھ سے جو کائنات نظر آتی ہے، اس سے کہیں بڑی ہے، اس کا بہت گرینجر ہے، اس کی بڑی عظمت. لیکن ان میں سے بہت سے لوگ اس نتیجے تک نہیں پہنچتے، وہ اللہ تک نہیں پہنچتے، وہ اللہ کی معرفت حاصل نہیں کرتے. اس کا سبب کیا ہے؟ اس کا سبب یہ ہے کہ وہ یہ کام اللہ کی یاد کے ساتھ نہیں کرتے. چونکہ ہر علم جو ہے نا وہ فاؤنڈیشنل ہوتا ہے، کسی جگہ پہ کھڑے ہو کے آپ چیزوں کو دیکھتے ہیں. علم نام ہی پوزیشننگ کا ہوتا ہے، آپ کہاں سے کھڑے ہو کے چیزوں کو دیکھ رہے ہیں. اگر آپ نے یہ بات طے کر لی ہوئی ہے کہ یہ کائنات ایک حادثے کے نتیجے میں پیدا ہوئی، ایک دھبا سا تھا جو بڑھتے بڑھتے ایک بیلون بن گیا، اس بیلون کے اندر یہ پوری دنیا ہے جو پھیلتی چلی جا رہی ہے، یعنی بگ بینگ کے نتیجے میں یہ کائنات بنی ہے. اور انسان کیسے آ رہا ہے؟ انسان ایک نیچرل سلیکشن ہے، ایک آربیٹریری سلیکشن ہے، چانس کی پیداوار ہے، اور بندروں سے ہوتے ہوتے انسان یہاں تک پہنچا ہے. تو اگر آپ یہ ان دو جگہوں پہ کھڑے ہوئے ہیں تو پھر اس کائنات سے آپ کو اللہ کی معرفت کی خوراک نہیں ملے گی. ٹھیک ہے، ہر چیز پھر آپ کو جو آپ کا پہلے سے موجود علم ہے اسی کو انڈوز کرے گی. لیکن اگر آپ یہ مانتے ہیں کہ کائنات مخلوق ہے، میں بھی مخلوق ہوں، اس کو اللہ نے بنایا ہے، اور اس کائنات میں جو کچھ ہے وہ اللہ کی نشانی ہے، تو پھر ہر نئی چیز آپ کو اللہ تعالیٰ تک پہنچا دے گی. تو یہاں پر بھی یہ فرمایا کہ یہ لوگ چونکہ اللہ کو یاد کرتے ہیں، اللہ کی معرفت رکھتے ہیں، اور اس جگہ پہ کھڑے ہو کے اس کائنات پر غور و فکر کرتے ہیں، تو پھر وہ اس نتیجے تک پہنچتے ہیں کہ اے رب تو نے یہ سب کچھ ابس پیدا نہیں کیا، ورنہ آپ کو معلوم ہوگا ایک زمانے میں جو ایک خاص طرح کا تصور تھا، میکینسٹک ویو تھا کائنات کا، تو واچ میکر گاڈ کا تصور تھا۔ اسی لیے آپ کو معلوم ہوگا کہ جدید ایتھیزم ہے وہ اس کا مذاق اڑاتے ہیں۔ رچرڈ ڈاکنگ جو ایک بہت بڑا آدمی ہے جدید ایتھیزم کا، اس کی کتاب ہے، اس کا نام ہی یہ ہے، دا بلائنڈ واچ میکر، یعنی وہ اس کائنات کو جب دیکھتا ہے تو اس کو اس میں انارکی نظر آتی ہے، اس میں جو ہے وہ کہیں ہم آہنگی نظر نہیں آتی۔ تو وہ کہتا ہے کہ ٹھیک ہے کہ ایک واچ میکر ہے جس نے یہ واچ بنائی ہے، لیکن معاذ اللہ وہ تو بلائنڈ ہے، ٹھیک ہے، اس کو تو دکھتا ہی نہیں، اگر وہ بلائنڈ نہ ہوتا تو ایسی محمل کائنات پیدا نہ کرتا۔ تو یہ وہی بات ہے کہ آپ کس جگہ پہ کھڑے ہو کے چیزوں کو دیکھ رہے ہیں۔ تو اللہ کی یاد کے ساتھ دیکھیں گے تو یہ نتیجہ نکلے گا۔ ربنا انک من تدخل النار فقد اخزیتا، اے ہمارے رب بے شک جس کو تو جہنم میں داخل کر دے اس کو تو نے رسوا کر دیا۔ اصل رسوائی یہ ہے، قرآن مجید آگے جائے کہے گا ذالک یوم التغابن، ہار اور جیت کا دن آخرت کا دن ہے۔ جو جہنم میں چلا گیا وہ رسوا ہو گیا، جو جنت میں چلا گیا وہ کامیاب ہو گیا۔ وما للظالمین من انصار، اور بے شک ظالموں کے لیے کوئی مددگار نہیں ہے۔ ربنا اننا سمعنا منادیا ینادی للایمان ان آمنوا بربکم فآمنا، اے رب ہمارے بے شک ہم نے سنا ایک پکارنے والوں کو کہ وہ پکار رہا تھا ایمان کی، یعنی ایمان کی منادی کر رہا تھا، ان آمنوا بربکم، اور وہ یہ کہہ رہا تھا کہ اپنے رب پر ایمان لاؤ، فآمنا، تو ہم ایمان لے آئے۔ یعنی توحید تک انسان پہنچ سکتا ہے مجملن اس کائنات پر غور و فکر کرتے ہوئے، جس طرح سورہ فاتحہ میں ہم نے پڑھا تھا الحمدللہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین، لیکن تفصیلی ہدایت کے لیے اس کو پیغمبروں کی ضرورت ہے، اہدنا الصراط المستقیم۔ تو کہا کہ اے اللہ تیری معرفت تک تو ہم پہنچ گئے اجمالاً، لیکن پھر ہم نے خارج میں ایک آواز سنی، پیغمبر کی آواز سنی، اور وہ ہمیں پکار رہا تھا کہ اپنے رب پر ایمان لاؤ، تو ہم ایمان لے آئے۔ ربنا فاغفر لنا ذنوبنا، اے رب ہمارے تو ہمارے گناہوں کو بخش دے، وکفر عنا سیئاتنا، اور دور کر دے ہم سے ہماری برائیاں، وتوفنا مع الابرار، اور تو ہمیں وفات دینا نیکوکاروں کے ساتھ۔ ربنا وآتنا ما وعدتنا علی رسلک، اے رب ہمارے جس چیز کا تو نے وعدہ کیا ہے ہم سے اپنے رسولوں کے ذریعے، اے اللہ وہ تو ہمیں سب عطا کرنا۔ ولا تخزنا یوم القیامہ، اور اے اللہ تو ہمیں قیامت کے دن رسوا نہ کرنا۔ تو اس دنیا میں انسان ذلیل بھی ہو جائے، رسوا بھی ہو جائے، تو اس کی کوئی پرواہ نہیں ہے، اصل بات یہ کہ آخرت میں رسوا نہ ہو۔ ہمارے ایک استاد اور مربی ہیں، وہ ایک بہت اچھا جملہ کہا کرتے ہیں، وہ یہ کہتے ہیں کہ ہمیں یہ دعا کرنی چاہیے کہ اللہ تعالیٰ ہمیں اس دنیا میں شہرت سے بچائے اور آخرت میں رسوائی سے بچائے۔ اس دنیا میں شہرت سے بھاگنا چاہیے، یہ جو ہمارے ہاں ایک کلٹ آف سیلیبریٹی ہے نا، اس سے بچنا چاہیے، چاہے وہ مذہبی رنگ میں کیوں نہ ہو، کہ دنیا کی شہرت آدمی کو کرپٹ کرتی ہے۔ تو دنیا میں انسان یہ چاہے کہ ان ایزیومنگ انداز میں رہے، بس چھپا رہے، بہت زیادہ ظاہر نہ ہو، اور آخرت میں، اس دنیا میں شہرت سے انسان بچے اور آخرت میں انسان رسوائی سے بچے۔ انک لا تخلف المیعاد، بے شک تو اپنے وعدے کے خلاف نہیں کرتا۔ فاستجاب لهم ربهم انی لا اضیع عمل عامل منکم من ذکر او انثی، پھر قبول کیا ان کی دعا کو ان کے رب نے، اور اس نے کہا کہ انی لا اضیع عمل عامل منکم، کہ میں نہیں ضائع کرتا تم میں سے کسی عمل کرنے والے کے عمل کو، من ذکر او انثی، چاہے وہ مرد ہو چاہے عورت، بعضکم من بعض، تم ایک دوسرے میں سے ہو۔ آگے جا کر ہم پڑھیں گے سورہ نساء میں کہ گھر کے ادارے میں مرد کو اللہ نے قوامیت دی ہے، حاکمیت دی ہے، لیکن اصل بات یہ ہے کہ اللہ تعالیٰ تک جو پہنچنے کے جتنے ذریعے ایک مرد کے لیے کھلے ہیں، وہ عورت کے لیے بھی کھلے ہیں، سارے مراتب کھلے ہوئے ہیں۔ کہا کہ چاہے مرد ہو چاہے عورت ہو، دونوں کے لیے اللہ کے ہاں جو ہے مراتب موجود ہیں۔ فالذین ہاجروا واخرجوا من دیارہم، بس وہ لوگ جنہوں نے ہجرت کی اور ان کو ان کے گھروں سے بے دخل کر دیا گیا، نکال دیا گیا، واوذوا فی سبیلی، اور وہ ستائے گئے میری راہ میں، وقاتلوا وقتلوا، اور انہوں نے قتال کیا، جنگ کی، لوگوں کو قتل بھی کیا اور قتل ہوئے بھی، لأکفرن عنہم سیئاتہم، تو میں ضرور بھی ضرور ان سے ان کی برائیوں کو دور کر دوں گا، ولأدخلنہم جنات تجری من تحتہا الانہار، اور میں ضرور ان کو داخل کروں گا ایسے باغات میں جن کے نیچے ندیاں بہتی ہوں گی، ثوابا من عند اللہ، اور یہ بدلہ ہے اللہ کے پاس سے، واللہ عندہ حسن الثواب، اور اللہ کے ہاں بہت ہی خوب بدلہ ہے۔ لا یغرنک تقلب الذین کفروا فی البلاد متاع قلیل، اے نبی صلی اللہ علیہ وسلم، کافروں کی یہ چلت پھرت شہروں میں، ملکوں میں آپ کو دھوکے میں نہ ڈالے۔ متاع قلیل، یہ تھوڑا سا فائدہ ہے دنیا کا۔ ثم مأواہم جہنم، پھر ان کا ٹھکانہ جہنم ہے۔ وہ بئس المہاد، اور وہ بہت ہی برا ٹھکانہ۔ یعنی یہ جو بھاگ دوڑ کر رہے ہیں، ان کی آنیاں جانیاں ہیں، ان کی جو ہے کامیابیاں ہیں، اے نبی یہ آپ کو دھوکے میں نہ ڈالیں۔ یہ دنیا کی کامیابی ہے، اس کی کوئی حیثیت ہی نہیں ہے۔ آخرت میں ان کا انجام بہت برا ہونے والا ہے۔ ہم مسلمانوں کے ساتھ بھی یہ حادثہ ہو گیا ہے کہ ہم پہ دنیا اتنی سوار ہے کہ ہم نے کامیابی کے سارے پیمانے وہی بنا لیے ہیں جو مغرب نے ہمیں دیے ہیں۔ ہم جب سوچتے ہیں تو ہم انہی ٹرمز میں سوچتے ہیں، پروگرس، ڈیولپمنٹ، جی ڈی پی، جی این پی، ان بتوں کو ہی ہم پوچھتے ہیں، اور بار بار کہتے ہیں یہ اصل میں تو لگتا ہے کہ جیسے وہی لوگ کامیاب ہیں، اور ان کے ہاں اسلام ہے، اور ان کے ہاں بس کلمہ نہیں ہے اور اسلام ہے، ہمارے ہاں کلمہ ہے اور اسلام نہیں ہے۔ یعنی ہم نے اسلام کا بھی ایک ڈس ورلڈلی ویو بنا لیا ہوا ہے، اور ہم سمجھتے ہیں کہ اسلام جب آئے گا تو بس دنیا میں مزے کرانے کے لیے اسلام آیا ہے۔ دنیا میں اسلام مزے کرانے کے لیے نہیں آیا۔ دنیا میں تو آزمائش آئے گی، تکلیف بھی آئے گی، پریشانی بھی آئے گی، اچھے حالات بھی آئیں گے، برے حالات بھی آئیں گے، اصل کامیابی آخرت کی ہے۔ تو آج ہم بھی اپنا پرسپیکٹو ٹھیک کر لیں۔ اگر لوگ اللہ کو، اس کے رسول کو نہیں مانتے، اخلاقی زندگی بسر نہیں کرتے، تو دنیا میں چاہے وہ کتنے ہی کامیاب کیوں نہ ہوں، آخرت میں ان کا کوئی حصہ نہیں ہے۔ آج آپ ایک مذہبی آدمی سے پوچھ لینا کہ بھائی تمہارا آئیڈیل کیا ہے، تو جب دین غالب ہوگا تو کیا ہوگا؟ ہاں، دین غالب ہوگا تو اسکائی اسکریپرز بنیں گے، اور روزگار مل جائے گا، اور بہت ہی مزے آ جائیں گے۔ اسی لیے دیکھیں آج کل ہمارے ماڈلز، ہمارے مذہبی لوگوں کے ماڈلز کون سے ہیں مسلمان ملکوں میں بھی؟ دیکھیں جی، ملائیشیا جیسا ہونا چاہیے، ترکی جیسا ہونا چاہیے، یو اے ای جیسا ہونا چاہیے، دبئی جیسا ہونا چاہیے۔ او بھائی، دین کا کیا کیا گت بنی وہاں پہ؟ ملائیشیا میں دین کتنا باقی رہ گیا، دبئی میں دین کی کیا غارت بن رہی ہے؟ لیکن بدقسمتی یہ ہے کہ ہماری نگاہیں بھی ہر پھر کے انہی ماڈلز کی طرف جاتی ہیں۔ تو کہا کہ یہ دنیا کی زندگی کا سامان ہے، اور مأواہم جہنم، پھر ان کا ٹھکانہ جہنم ہے، وبئس المہاد، اور وہ بہت برا ٹھکانہ ہے۔ لیکن الذین اتقوا ربہم لہم جنات تجری من تحتی الانہار خالدین فیہا، لیکن وہ لوگ کہ جو اپنے رب کا تقوی اختیار کرتے ہیں، ان کے لیے باغات ہیں جن کے نیچے نہریں بہتی ہیں، خالدین فیہا، وہ اس میں ہمیشہ ہمیشہ رہیں گے، نزلا من عند اللہ، اور یہ اللہ کے پاس سے خاص مہمانی ہے۔ وما عند اللہ خیر للابرار، اور جو ابرار ہیں، جو نیک و کار ہیں، ان کے لیے جو اللہ کے پاس ہے وہ بہت بہتر ہے۔ وَإِنَّ مِنْ أَهْلِ الْكِتَابِ لَمَنْ يُؤْمِنُ بِاللَّهِ وَمَا أُنْزِلَ إِلَيْكُمْ وَمَا أُنْزِلَ إِلَيْهِمْ، اور ان اہل کتاب میں وہ بھی ہیں جو ایمان لاتا ہے اللہ پر اور اس پر جو، اے نبی، اور جو تم پر نازل کیا گیا ہے، وَمَا أُنْزِلَ إِلَيْهِمْ، اور جو ان کی طرف نازل کیا گیا تھا۔ یعنی دو کتابوں پر ایمان لاتا ہے، اللہ کے نبی نے فرمایا کہ ان لوگوں کے لیے دوہرا اجر ہے، یعنی اہل کتاب میں سے وہ لوگ جو مجھ پر ایمان لائے ان کے لیے دوہرا اجر، کہ وہ پہلے ایک کتاب پر ایمان لائے اور اب اس کتاب پر ایمان لائے۔ تو ہاں، کہا کہ ایسے لوگ ہیں، خاشعین للہ، وہ عاجزی کرتے ہیں اللہ کے آگے، لا یشترون بآیات اللہ ثمنا قلیلا، اور وہ اللہ کی آیات کو بیچتے نہیں تھوڑے مول پر۔ ایسے لوگ موجود تھے اس زمانے میں اہل کتاب، لیکن بہت تھوڑے تھے۔ اولئک لہم اجرہم عند ربہم، یہی وہ لوگ ہیں جن کے لیے ان کا بدلہ محفوظ ہے ان کے رب کے پاس۔ ان اللہ سریع الحساب، بے شک اللہ تعالیٰ بہت جلد حساب لیتا ہے۔ یا ایھا الذین آمنوا، اے وہ لوگوں جو ایمان لائے ہو، اصبروا، صبر کرو، ثابت قدم رہو، وصابروا، اور مقابلے میں صبر کرو۔ تم اکیلے تھوڑی ہو اس میدان میں، تمہارے مقابل میں بھی تو کچھ قوتیں ہیں نا، وہ بھی محنت کر رہی ہیں، کوشش کر رہی ہیں۔ آگے وہ آیت آئے گی، الذین آمنوا یقاتلون فی سبیل اللہ والذین کفروا یقاتلون فی سبیل الطاغوت۔ بھائی، دوسرے لوگ تھوڑی آرام سے بیٹھے ہوئے ہیں، وہ بھی تو محنت کر رہے ہیں۔ تو کہا کہ ان کے مقابلے میں محنت کرو، اور ان کو جو ہے ہراؤ اس میں۔ ورابطوا، اور مضبوطی کے ساتھ جڑے رہو ایک دوسرے کے ساتھ، پہرا دو۔ واتقوا اللہ لعلکم تفلحون، اور اللہ کا تقوی اختیار کرو تاکہ تم فلاح پاؤ۔ سورۃ النساء، بسم اللہ الرحمن الرحیم۔ یا ایھا الناس اتقوا ربکم الذی خلقکم من نفس واحدۃ وخلق منہا زوجہا وبث منہما رجالا کثیرا ونساء۔ یہ سورہ نساء ہے، یہ بھی مدنی سورت ہے، اور اس کے آغاز میں بھی بہت سے معاشرتی احکامات دیے گئے ہیں۔ پھر اس کتاب میں اہل کتاب سے بھی گفتگو ہے، اور پھر خاص طور پہ مسلمانوں کے اندر جو ایک گروہ تھا منافقین کا، اس سے بھی جا بجا خطاب کیا گیا ہے. اس کا آغاز ہو رہا ہے یا ایھا الناس، اے انسانوں، اتقوا ربکم، اپنے رب کا تقوی اختیار کرو. کون رب؟ الذی خلقکم من نفس واحدہ، جس نے تم کو پیدا کیا ایک جان سے. وخلق منہا زوجہا، اور اسی سے اس کا جوڑا پیدا کیا. وبس منہما رجالا کثیرا ونساء، اور ان دونوں کے ذریعے بہت کثیر تعداد میں مردوں اور عورتوں کو زمین میں پھیلا دیا. واتقوا اللہ الذی تساءلون به والارحام، اور دیکھو اللہ کا تقوی اختیار کرو جس کے واسطے سے تم ایک دوسرے سے سوال کرتے ہو. والارحام، اور دیکھو رحمی رشتوں کا خیال رکھنا. ان اللہ کان علیکم رقیبا، بے شک اللہ تعالیٰ تم پر نگہبان ہے. تو یہ جو آیت ہے اس میں دو چیزیں ایسی بتائی گئی ہیں جو تمام انسانوں میں مشترک ہیں. مغرب نے بہت زیادہ ایگیلیٹیرینزم کا ڈھنڈورا پیٹا ہے، لیکن وہ کوئی ایسی بنیاد فراہم نہیں کر سکا لوگوں کو کہ جو حقیقی بنیاد ہے مساوات کی. تو قرآن مجید ہمیں بتا رہا ہے کہ مساوات کی حقیقی بنیاد کیا ہے، کہ دو چیزیں تمام انسانوں میں مشترک ہیں. ایک مشترک کیا ہے؟ کہ وہ اللہ کی مخلوق ہیں، ان سب کا الہ، ان سب کا رب ایک ہے، وحدت الہ. اس کی بنیاد پہ تمام انسان جو ہیں ان میں برابری ہے. اور دوسری چیز جس کی بنیاد پہ تمام انسان برابر ہیں وہ یہ ہے کہ تمام انسانیت ایک انسانی جوڑے کی آگے اولاد ہیں. لیکن ہم کہتے ہیں کہ یہ فرسٹ کزن ہیں، سیکنڈ ہیں، تھرڈ ہیں، فورتھ ہیں، تو ان کو ملین اور ٹریلین میں لے جائیں تو سارے انسان کزن بن جائیں گے اور جا کے سید آدم اور حوا پہ جا کے جڑ جائیں گے. تو یہ دو بنیادیں ہیں جو حقیقی مساوات کی بنیاد ہیں، کہ تمام کا رب ایک ہے، خالق و مالک ایک ہے، اور تمام ایک انسانی جوڑے کی آگے جو ہے ان کی اولاد. تو کہا کہ اپنے رب کا تقوی اختیار کرو، اور پھر خاص طور پہ کہا کہ اس رب کا تقوی اختیار کرو جس کی بنیاد پہ ایک دوسرے سے سوال کرتے ہو، اور رحمی رشتوں کا خیال کرو. رحمی رشتے کون سے ہوتے ہیں؟ جو رحم کی بنیاد پر وجود میں آتے ہیں. یعنی دادی کا رحم جو ہے اس سے کیا رشتے وجود میں آ گئے، اس میں جو ہے چچا، تایا، پھوپھی، اس کے رشتے وجود میں آ گئے. نانی کے رحم پر خالہ، ماموں کے رشتے وجود میں آ گئے. ماں کے رحم پر بہن بھائیوں کے رشتے وجود میں آ گئے. تو ان کو رحمی رشتے کہتے ہیں، اور اس کی بہت تاکید ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب اللہ تعالیٰ نے مخلوقات کو پیدا کیا تو رحم کھڑا ہو گیا، اور اس نے فریاد کی کہ اے اللہ، میں کھڑا ہوتا ہوں اور میں پناہ مانگتا ہوں کہ مجھے توڑا جائے گا، مجھے کاٹا جائے گا، قطع رحمی ہوگی. تو اللہ تعالیٰ نے فرمایا کہ کیا تم اس پہ راضی نہیں ہو کہ جو تمہیں جوڑے اس کو میں اپنے سے جوڑ لوں، اور جو تمہیں کاٹے میں اس کو اپنے سے کاٹ لوں؟ گویا جو رحمی رشتوں کو کاٹتا ہے اللہ اس کو اپنے سے جو ہے دور کر دیں گے، اور جو رحمی رشتوں کو جوڑتا ہے اللہ اس کو اپنے سے قریب کر لیں گے. ان اللہ کان علیکم رقیبا، بے شک اللہ تم پہ نگران ہے. نبی اکرم صلی اللہ علیہ وسلم جو خطبہ نکاح ارشاد فرماتے تھے اس میں یہ آیت جو ہے ہمیشہ لازماً ساتھ پڑھتے تھے. وآتوا الیتامى اموالہم، اور دیکھو یتیموں کو ان کے مال دے دو. ولا تتبدلوا الخبیث بالطیب، اور دیکھو یہ نہ کرو کہ اچھے مال کو برے مال سے بدل لو. ولا تأکلوا اموالہم الی اموالکم، اور دیکھو ان کے مال اپنے مالوں کے ساتھ ملا کے نہ کھاؤ. انہ کان حوبا کبیرا، بے شک یہ بہت بڑا وبال ہے. اس زمانے میں چونکہ ادارے نہیں ہوتے تھے، جو بھی چیزیں ہوتی تھیں وہ پرسنل لیول پر ہوا کرتی تھیں، اور اس زمانے میں چونکہ قتل و غارت گری بہت ہوتی تھی، جنگیں بہت ہوتی تھیں، تو یتیم بہت زیادہ ہوا کرتے تھے. تو یہ ایک بہت بڑا مسئلہ تھا. قرآن مجید نے اس مسئلے کو ایڈریس کیا اور بتایا ہے کہ بھئی یتیموں کے ساتھ اچھا سلوک کرو، ان کا مال نہ کھاؤ، اور اگر یتیم تمہاری کفالت میں ہو تو ان کے مال کی حفاظت کرو، اس کو گرو کرو، اور جب وہ بالغ ہو جائیں تو ان کا مال دے دو، اور بہانے بہانے سے ان کا مال نہ کھاؤ. تو اب جدید دور میں بہت سے ادارے وجود میں آ گئے ہیں. اداروں کے بہت سے فائدے بھی ہیں لیکن کچھ نقصان بھی ہیں. یتیم کی کفالت کرنا ایک بہت پرسنل عمل ہوتا ہے. کسی یتیم کو اپنے گھر میں رکھنا، اپنے بچوں کی طرح اس کو پالنا، اس کے سر پہ ہاتھ رکھنا. اللہ کے نبی نے فرمایا انا و کافل الیتیم فی الجنتی ہا قزا، یہ دو انگلیاں آپ نے سامنے دکھائیں، کہا کہ میں اور یتیم کی کفالت کرنے والا جنت میں ایسے ہوں گے جیسے یہ دو انگلیاں، اتنا قرب ہوگا مجھ سے. تو اب ظاہری بات ایس او ایس ولیجز ہیں، یتیم خانے ہیں، تو اب ہم بہرحال ایک چیک کاٹ کے فارغ ہو جاتے ہیں. وہ بھی اچھی بات ہے، اللہ جس کو توفیق دیتا ہے اس طرح کاموں میں لوگ خرچ کرتے ہیں، لیکن اس کی وجہ سے اب وہ جو پین لینا ہوتا ہے اور کسی یتیم کی کفالت کرنا پرسنلی، وہ چیز ختم ہو گئی. لیکن اس زمانے میں ایسا ہی تھا، ادارے نہیں تھے، آپ کو یعنی پرسنلی یہ سارے معاملات کرنے پڑتے تھے. وَإِنْ خِفْتُمْ أَلَّا تُقْسِطُوا فِي الْيَتَامَى، اور اگر تمہیں اندیشہ ہو कि तुम यतीम लड़कियों के बारे में अदल नहीं कर सकोगे। फ़न की हो मा ताब लकुम मिन निसाई मसना व सुलासा व रुबा, तो जो औरतें तुम्हें खुश आएँ, तुम्हें पसंद आएँ, दो दो तीन तीन चार चार से निकाह कर लो। एक बात तो ये है कि अरबों में इस्लाम से पहले तादुद अजवाज था और बेतहाशा था, उसकी कोई लिमिट ही नहीं थी, 20 शादियाँ, 25 शादियाँ, 30 शादियाँ, जितनी मर्ज़ी कर लें। तो कुरान मजीद ने आके उसको करटेल किया, उसको चार तक लिमिट किया, और फिर आगे जाकर यह भी बताया कि ये चार भी उसके लिए अलाउड हैं जो अदल कर सके, जो अदल नहीं कर सकेगा उसके लिए एक ही पर इक्तफा करना। और ये जो शुरू में कहा है ना कि अगर तुम्हें अंदेशा हो कि तुम यतीम बच्चियों के बारे में जो है वो अदल नहीं कर सकोगे, तो फिर और जो दूसरी ख़वातीन तुम्हें अच्छी लगती हैं उनसे निकाह करो। इसमें असल में इसकी कई तावीलात हैं, लेकिन सैयदा आयशा रज़ी अल्लाह ताला अन्हा ने जो इसकी तफसीर की है वो सबसे मुनासिब है। कि होता ये था कि वहाँ पर लड़के लड़कियाँ उनकी कफालत में आते थे यतीम, और फिर वो क्या करते थे कि उन्हीं लड़कियों में से किसी से निकाह कर लेते थे, और चूँकि वैसे ही वो उनकी ज़ेर कफालत होती थी और उनका कोई वाली वारिस नहीं होता था, तो ना उसका मेहर का अहतमाम करते थे, ना उस खातून के हुकूक अदा करते थे। तो कहा कि अगर तुम अपनी ज़ेर कफालत यतीम और बच्चियों से निकाह कर लोगे तो क्या होगा कि तुम अदलो किस्त के तकाजे अदा नहीं कर पाओगे, तो फिर बेहतर ये कि उनसे निकाह ना करो, उनको तो एक बाप की तरह पालो, और जो है कोई ख़वातीन, दूसरी जो ख़वातीन है उनमें से जिनमें से चाहो निकाह कर सकते हो, दो तीन चार। फ़ैन खिफ़्तुम अल्ला तादिलू, लेकिन अगर तुम्हें अंदेशा है कि तुम अदल नहीं कर पाओगे, फवाहिदतन, तो फिर एक पर इक्तफा करो। ये बहुत अहम बात है कि ये ऐसा नहीं होता, हमारे यहाँ तो होता ये है ना कि जो मिड लाइफ क्राइसिस लोगों पे आता है तो बाज़ औक़ात मुँह का जायका बदलने के लिए या और जो है किसी और मज़े के लिए इंसान जो है वो दूसरी शादी करता है। दूसरी शादी वही लोग निभा पाते हैं, वही उसमें अदल के तकाज़े पूरे करते हैं जो किसी माशरती ज़रूरत से करते हैं। उस ज़माने में जंगें होती थी, बेतहाशा ख़वातीन जो है वो बेवा होती थी, उनसे निकाह किया जाता था। तो आज भी वो लोग के जो वाक़ियतन किसी ज़रूरत से निकाह करेंगे, किसी भी माशरती ज़रूरत से, वही लोग होते हैं जो इसको निभा पाते हैं, वरना वो अपना दीन ईमान गारत कर लेते हैं। अल्लाह के नबी ने फरमाया कि जिसने दो शादियाँ की और फिर उसने दोनों बीवियों में आपस में इंसाफ नहीं किया, वो क़यामत के दिन ऐसा आएगा कि उसका आधा धड़ जो है, आधा जिस्म वो है वो फाली ज़दा होगा, बिल्कुल जो है वो बिल्कुल बेकार होगा उसका जिस्म। तो कहा कि अगर तुम अदल नहीं कर सकते तो फिर एक पर इक्तफा करो, अउमा मलकत ईमानुकुम, या जो तुम्हारी मिल्क ज़मीन है, उस ज़माने में लौंडियों का पूरा इदारा था, तो कहा कि उससे तमत्तो करो। ज़ालिका अदना अल्ला तऊलू, ये इसके ज़्यादा करीब है कि तुम एक तरफ ना झुक जाओ, यानी एक से ज़्यादा शादियाँ की हैं और बस एक खातून की तरफ झुक गए, दूसरी को मुअल्लक छोड़ दिया। व आतुन निसा सदुकातिहिन्न निहला, और बीवियों को उनके मेहर दिया करो खुश दिली से, यानी मेहर को चट्टी ना समझो, मेहर उनका हक है, वो तुम्हें उनको देना है। फ़ैन तिबन लकुमान शई इमिन हूँ नफसन फ़कुलू हनी अम मरिया, लेकिन अगर वो जो है अपनी आज़ाद मर्जी से खुशी से उस मेहर को छोड़ दें तो फिर उसको खाओ रश्ता पछता, यानी ख़ुद कहें कि ठीक है हमने माफ़ किया, तुम उसको रख लो, अपनी फ़लाँ ज़रूरत के लिए इस्तेमाल कर लो, तो फिर कोई हरज नहीं है। वला तुतु सुफहा वालकुमुल्लती जालल्लाहु लकुम क़ियामन, और देखो बेवकूफ़ लोगों को अपना वो माल न दो जिसको अल्लाह ताला ने तुम्हारे लिए क़याम का ज़रिया बनाया है, गुज़रान का ज़रिया बनाया है। यहाँ ख़ास तौर पर भी यतीमों की तरफ इशारा है कि यतीमों के जो वाली हैं उनसे कहा गया है कि भाई चूँकि यतीम का माल उसकी कफालत करना बड़ी ज़िम्मेदारी की बात है, तो कहीं ऐसा ना हो कि अपने सर से उतारने के लिए लड़कपन में, बचपन में, बेवकूफ़ी की हालत में बस उनका माल उनको दे दो, ये मत करो। ये माल जो है ये ज़मीन में तुम्हारे क़याम का ज़रिया है। सुफियान सौरी अलैहि रहमा फरमाते हैं कि भाई पहले ज़माने में माल नापसंदीदा होता था, लेकिन इस ज़माने में तो ये मोमिन की ढाल है, और कहा कि जिसके पास अल्लाह ने माल दिया है उसको चाहिए कि उसका ध्यान रखे, उसको ग्रो करे, क्योंकि अब वो वक्त आने वाला है कि जब इंसान किसी आजमाइश में पड़ेगा तो जब सबसे पहले जिस चीज़ का सौदा करेगा वो उसका दीन है, यानी जब उस पर फ़क्र व फाका आएगा ना तो फिर सबसे पहले दीन हाथ से दे देगा। तो माल की कदर करनी चाहिए। यहाँ पर भी कहा कि माल तुम्हारी दुनिया में गुजरान का सबब है, तो बेवकूफ़ों को ना दे। इसी से ये क्यास भी किया जा सकता है कि जिस तरह कोई समाज होता है उसमें अगर कोई लोग हैं जो बिल्कुल ओबाश किस्म लोग किस्म के लोग हैं, अय्याश किस्म के लोग हैं, और बेताशा माल उनके पास आ गया है, वो उसको अलल्ले तल्लों में इधर उधर उड़ा रहे हैं, तो इस्लामी रियासत उनसे माल ले सकती है, कन्फिस्केट कर सकती है। हाँ, उनको वजीफ़ा देती रहेगी। और ये तो ऐसा नहीं है, ये तो कैपिटलिज्म में भी होता है, यानी एक ज़माने में आपको मालूम है माइक्रोसॉफ्ट या बिल गेट्स, उसका पैसा बेतहाशा बढ़ने लग गया था, तो वहाँ की हुकूमत ने उस पर भी जो है कुछ जो है हदें लगाई थी, वो माल भी उससे ले लिया था। तो कहा कि ये माल ऐसे लोगों को नहीं देना चाहिए, बेवकूफ़ों को, कि जो उसको बेतहाशा खर्च करें और उसको ज़ाय करें। तो कहा कि वज़ुकूहुम फ़ीहा वक्सूहुम, ठीक है उसमें से उनको खिलाओ भी, उनके कपड़े भी उनको पहनाओ, खिलाते पहनाते रहो। वक़ूलु लहुम कौलम मारूफ़ा, उनसे भली माकूल बात करो। वबतरुल यतामा हत्ता इज़ा बलगुन निकाह, और यतीमों की जांच करते रहो यहाँ तक कि वो निकाह की उम्र को पहुँच जाए, बालिग होने तक देखो उनके अंदर रुश्द के असरात हैं, सोच समझ पैदा हो गई है। फ़ैन आनस्तुम मिन्हुम रुश्दन, तो जब तुम उनमें समझदारी देखो, होशियारी देखो कि अब ये अपने माल को संभाल सकते हैं, फ़दफ़ऊ इलैहिम अमवालहुम, तो उनका माल उनके सुपुर्द करो। वला तअकुलूहा इसराफ़ुम व बिदारन अन यकबरू, और देखो ये मत करना कि जल्दी जल्दी से और फजूल खर्ची में उनका माल खा जाओ इस अंदेशे से कि वो बड़े ना हो जाएं, यानी बचपन ही में उनका माल हड़प कर जाओ ताकि बड़े हो जाएंगे तो क्लेम करेंगे। वमन काना गनीयन फलयस्ताफिफ, और जो कस्टोडियन होता है, जो वली होता है यतीम के माल का, अगर वो गनी है, वो खुद घर से अमीर है, तो उसको चाहिए कि वो उस माल से बचे। यानी अगर वो मैनेज कर रहा है एज ए मैनेजर, उनके फंड्स को मैनेज कर रहा है और ख़ुद से अल्लाह ने उसकी रोज़ी रोटी का बंदोबस्त किया है, तो फिर बेहतर ये है कि वो उसका भी कोई मुआवजा ना ले। और कहा कि वमन कान फ़कीरन फलियाकुल बिलमारूफ़, और जो आदमी तंग दस्त है और उनके माल को मैनेज कर रहा है तो उसमें से मेहनत का मुआवजा वो ले सकता है। फलियाकुल बिलमारूफ़, तो भले तरीके से कुछ खा ले, लेकिन अच्छी बात यह है कि वो भी ना ले, अपना माल ही खाए, उनके माल को पूरा महफूज करे। फ़ैज़ा दफ़ा तुम इलैहिम अमवालहुम फ़ाशिदु अलैहिम, और जब तुम उनका माल उनके सुपुर्द करो तो उस पर गवाह कर लिया करो ताकि बाद में कोई तनाज़ा ना हो। वकफ़ा बिल्लाहि हसीबा, और अल्लाह ताला काफ़ी है हिसाब लेने के लिए। लिर्रिजाली नसीबुम मिम्मा तरकल वालिदानि वल अक़रबून, वलिन्निसाई नसीबुम मिम्मा तरकल वालिदानि वल अक़रबून मिम्मा क़ल्ल मिन्हु औ कसुर, मर्दों के लिए हिस्सा है उसमें से जो छोड़ मरे उनके वालदैन और कराबतदार, और औरतों के लिए भी हिस्सा है उस माल में से जो छोड़ मरे उनके वालदैन और कराबतदार, चाहे वो थोड़ा हो चाहे वो ज़्यादा हो। ये पहली मर्तबा इस्लाम ने आकर औरतों को हक़ मीरास दिया है, वरना उससे पहले ज़ाहरी बात है हक़ मीरास नहीं होता था। और दुनिया के बहुत से मज़ाहिब ऐसे हैं, हिंदुओं में भी ऐसा होता है कि बेटों में चली जाती है, और बाज़ औक़ात बेटों में भी सबको नहीं जाती, बड़ा बेटा ही बस वारिस बन जाता है, बाकी बेटे भी महरूम होते हैं। तो इस्लाम ने आकर पहली मर्तबा औरतों का बाकायदा मुतय्यन हिस्सा मीरास में रखा है। कहा चाहे थोड़ा हो चाहे ज़्यादा हो, उस मर्दों को भी मिलना चाहिए, औरतों को भी मिलना चाहिए। नसीबम मफरूज़ा, ये एक बिल्कुल मुतय्यन हिस्सा है जो अल्लाह ने मुतय्यन किया है। वैज़ा हज़रल किस्मत उलुल क़ुरबा वल यतामा वल मसाकीन, और कहा कि जब मीरास तकसीम हो रही होती है और उस मौके पर कुछ और कराबतदार और कुछ यतीम और मिस्कीन अगर आ जाएं, फ़ज़ुकूहुम मिन्हु, तो उसमें से उनको भी दे दो कुछ। वक़ूलु लहुम कौलम मारूफ़ा, उनसे भली बात करो। भाई जब मीरास तकसीम हो रही है तो अगर दूसरे लोग आ गए जिनका हिस्सा नहीं बनता, गरीब लोग हैं, तो कहा उनको भी कुछ ना कुछ दे दो, यानी जो भी हिस्सेदार हैं उनकी रजामंदी से कुछ हिस्सा खैरात भी कर दो। वलयख़्शल्लज़ीना लव तरकू मिन खल्फिहिम ज़ुर्रियतन ज़ियाफ़न ख़ाफ़ू अलैहिम, और डरना चाहिए उन लोगों को कि जो अपने पीछे औलाद छोड़ें, जो छोटी औलाद है, कमज़ोर है, जिनको उनके बारे में अंदेशा हो। फ़लयत्तक़ुल्लाह, तो उनको चाहिए कि अल्लाह का तकवा इख्तियार करें। वलयकूलु कौलन सदीदा, और उनको चाहिए कि बात करें सीधी और सुथरी। यानी ये बताया जा रहा है जो यतीम के वाली हैं उनसे कहा जा रहा है कि उनको डरना चाहिए, उनके साथ भी तो ये हो सकता है कि उनके छोटे छोटे बच्चे हों और वो दुनिया से चले जाएँ और बाद में उनके बच्चे इस तरीके से दूसरों के दरों पर हों। इन्नल लज़ीना याकुलूना अमवालल यतामा ज़ुल्मन इन्नमा याकुलूना फ़ी बुतूनिहिम नारा, बेशक वो लोग के जो यतीमों का माल ज़ालिमाना तरीके से हड़प करते हैं, वो अपनी पेटों में आग भरते हैं, जहन्नुम है जो अपने पेटों में भर रहे हैं। वसयस्लऊना सईरा, और अनकरीब उस जहन्नुम में उनको दाखिल कर दिया जाएगा। अब आगे जो है वो मीरास के अहकाम आ रहे हैं, अब इसका बस सादा तर्जुमा करेंगे चूँकि ये बहुत टेक्निकल चीज़ है और ये हर आलिम दीन भी बयान नहीं कर सकता, इसके लिए ख़ास मुफ्ती, बल्कि मुफ्ती मीरास कहलाते हैं वो जो इसके माहिर होते हैं। यूसीकुमुल्लाहु फ़ी औलादिकुम, अल्लाह ताला तुम्हें वसीयत करता है तुम्हारी औलाद के मामले में। लिज़्ज़करि मिस्लु हज़्ज़िल उन्सैयैन, के मर्दों का हिस्सा है दो औरतों के बराबर, यानी औरत का हिस्सा आधा है, मर्द का दूना है। फ़ैन कुन्ना निसान फ़ौकस नतैनी फ़लहुन्ना सुलुसा मा तरक, और अगर औरतें ही हों, लड़कियाँ ही हों, और वो दो से ज़्यादा हों, तो उनके लिए जो छोड़ा गया है माल उसका दो तिहाई है। वइन कानत वाहिदतन फलहन निस्फ, और अगर जो शख्स फौत हुआ है उसकी एक ही बेटी है, तो कहा कि आधा उसको मिलेगा, बाकी आधा फिर बहन भाइयों में जाता है और जगह जाता है। ولی ابوی ہی لکل واحد منہما السدس مما ترک ان کان لہ ولد، کہا کہ اگر مرنے والا صاحب اولاد ہے تو اس کے والدین میں سے ہر ایک کے لیے چھٹا حصہ ہے جو وہ شخص چھوڑ کے مرا۔ فعلم یقل لہ ولد ان و ورثہ ابواؤ فلی امی السلس، اور اگر وہ شخص جو فوت ہوا ہے اس کی اولاد نہیں ہے تو کہا کہ پھر والدین کے لیے دونوں کے لیے ایک تہائی مال ہے۔ فعن کان لہ اخوۃن فلی امی السدس، اور اگر مرنے والے کے جو میت ہے اس کے بھائی بھی ہیں تو پھر ماں کے لیے چھٹا حصہ ہے۔ من بعد وصیتی یوصی بہا او دین، اس کے بعد کی جو وصیت کی گئی ہے اس کو ادا کیا جائے یا قرض کی ادائیگی ہو۔ یعنی جو تقسیم ہوتی ہے میراث کی اس سے پہلے دو کام ہونے ہوتے ہیں، یہاں پہلے تذکرہ ہے وصیت کا، بعد میں ہے قرض کا۔ وہ اس وجہ سے ہے کہ چونکہ قرض ویسے عام طور پہ ترتیب کیا ہے کہ پہلے قرض ادا ہوگا اس کے بعد وصیت انفورس ہوگی، لیکن چونکہ جو قرض دار ہوتے ہیں وہ تو خود آ کے سر پہ سوار ہو کے لے جاتے ہیں، وصیت کے معاملے میں لوگ کوتاہی کر جاتے ہیں، اس وجہ سے بیان میں پہلے وصیت ہے بعد میں قرض ہے۔ لیکن ویسے ترتیب میں کیا ہوگا کہ پہلے قرض ادا ہوگا، اس کے بعد ایک تہائی میں جو وصیت ہے وہ انفورس ہوگی، اور پھر باقی مال جو ہے وہ وارثوں میں تقسیم ہوگا۔ آباؤکم و ابناؤکم لا تدرون ایہم اقرب لکم نفع، تمہارے باپ اور تمہاری اولاد تم نہیں جانتے کہ ان میں سے کون ہے جو تمہارے سے زیادہ قریب ہے نفع کے اعتبار سے۔ یہ ایک ایسی چیز ہے کہ کس کا حصہ کتنا بنتا ہے، یہ اگر انسانوں پہ چھوڑ دی جائے تو انسانوں کے لیے فیصلہ کرنا بہت مشکل تھا، تو کہا کہ اس میں قرب کی وجہ سے ہوگا، جس کا نفع جس کا زیادہ قریب ہے اس کا حصہ زیادہ ہوگا۔ فریضۃ من اللہ، یہ اللہ کی طرف سے مقرر کردہ حصہ ہے۔ ان اللہ کان علیما حکیما، بے شک اللہ تعالیٰ علم والا حکمت والا ہے۔ ولکم نصف ما ترک ازواجکم ان لم یکن لہن ولد، کہا کہ اگر تمہاری بیوی جو ہے وہ فوت ہو جائے اور اگر اس کی اولاد نہ ہو تو تمہارے لیے یعنی شوہر کے لیے جو ہے وہ آدھا ہے۔ فَإِنْ كَانَ لَهُنَّ وَلَدٌ، اور اگر جو عورت مری ہے اس کی اولاد ہے، فَلَكُمُ الرُّبُعُ، تو جو شوہر ہیں ان کے لیے چوتھائی ہے۔ مِمَّا تَرَكْنَا، جو وہ چھوڑ مریں، مِنْ بَعْدِ وَصِيَّةٍ يُوصِينَ بِهَا أَوْ دَيْنٍ، اس کے بعد جو وصیت کی گئی ہے اس کو نافذ کیا جائے گا یا کوئی قرض ہے تو اس کو ادا کیا جائے گا۔ وَلَهُنَّ الرُّبُعُ مِمَّا تَرَكْتُمْ إِنْ لَمْ يَكُنْ لَكُمْ وَلَدٌ، اور کہا کہ اگر مرد فوت ہو جائے، شوہر فوت ہو جائے، تو بیوی کے لیے ایک چوتھائی ہے اگر اولاد نہ ہو، اس مرد کی اولاد نہ ہو۔ فَإِنْ كَانَ لَكُمْ وَلَدٌ، تو کہا کہ اگر تمہاری اولاد بھی ہے، فَلَهُنَّ الثُّمُنُ مِمَّا تَرَكْتُمْ، تو پھر بیویوں کے لیے کتنا ہے، ایک بٹا آٹھ ہے، آٹھواں حصہ ہے جو تم چھوڑ مرو۔ مِنْ بَعْدِ وَصِيَّةٍ تُوصُونَ بِهَا أَوْ دَيْنٍ، اس وصیت کے بعد جو تم کر کے گئے ہو یا قرض کی ادائیگی کے بعد۔ وَإِنْ كَانَ رَجُلٌ يُورَثُ كَلَالَةً، اور اگر وہ مرد ایسا ہو کہ جو کلالہ ہو، کلالہ اس شخص کو کہتے ہیں کوئی ایسی میت کہ جس کے نہ اصول میں کوئی ہو، اصول کا مطلب ہے والدین یا نانا دادا یا جو ہے وہ، اور یا نہ فروع میں کوئی ہو، فروع کا مطلب ہے نہ کوئی اولاد ہو، تو نہ والدین حیات ہیں نہ کوئی اولاد ہے، بس بہن بھائی ہیں، تو کہا کہ اس کا معاملہ کیا ہوگا۔ اب امراۃن، یا کوئی خاتون ایسی ہو، ولہو اخن او اختن، اور اس میت کا بھائی اور بہن ہے، فلکل واحد منہما السدس، تو ان میں سے ہر ایک کے لیے چھٹا حصہ ہے۔ فَإِنْ كَانُوا أَكْثَرَ مِنْ ذَلِكَ فَهُمْ شُرَكَاءُ فِي الثُّلُثِ، اور اگر وہ زیادہ ہوں اس سے تو وہ سارے کے سارے ایک تہائی میں شریک ہیں۔ مِنْ بَعْدِ وَصِيَّةٍ يُوصَى بِهَا أَوْ دَيْنٍ، اس کے بعد کہ جو وصیت کر دی گئی ہے اس کو پورا کیا جائے یا قرض ادا کر دیا جائے۔ غَيْرَ مُضَارٍّ، اور کسی کا کوئی نقصان نہ کیا جائے۔ وَصِيَّةً مِنَ اللَّهِ، یہ سارے احکامات اللہ تعالیٰ کی طرف سے وصیت ہیں۔ واللہ علیم حلیم، اور اللہ تعالیٰ علم والا حلم والا ہے، بردبار ہے۔ تو یہ وصیت جو میراث کے احکامات ہیں یہ بہت اہم ہیں، اور اس کو اچھی طرح انسان کو جو ہے دھیان سے کرنا چاہیے۔ ہمارے یہاں بہت سے ایسے لوگ ہیں، خاص طور پہ پاکستان کے بھی شمالی علاقہ جات میں، اور بہت سے علاقے ایسے ہیں کہ وہاں بہت دیندار لوگ ہوتے ہیں، داڑھی بھی ہے، پگڑی بھی ہے، نمازیں بھی ہیں، روزے بھی ہیں، تبلیغ بھی بہت ہو رہی ہے، لیکن اس طرح کے معاملات میں کوئی توجہ نہیں، یعنی عورتوں کو اکثر جو ہے وہ محروم کر دیا جاتا ہے۔ پنجاب میں بھی ہے، سندھ میں بھی، ہر جگہ پر اس طرح کے معاملات کہ باقی دینداری پوری ہے لیکن لڑکیوں کو وہ بالکل محروم کر دیتے ہیں، اور اس طرح سے محروم نہیں کرتے، خاص طرح کا پریشر ہوتا ہے۔ ایک صاحب بتا رہے تھے کہ ہمارے یہاں اصل میں رواج یہ ہے کہ بہنیں جو ہے نا اپنی آزاد مرضی سے بھائی کے لیے چھوڑ دیتی ہیں، तो भाई कभी उल्टा तो कभी नहीं हुआ कि भाइयों ने कभी खुशी से बहनों के लिए छोड़ दिया हो। तो ये भी फ्रॉड है ना, वो जाहिर बात है एक रवाज होता है कि जी बहनें बस कह देती हैं कि जी हमें नहीं चाहिए, भाई ले ले। तो ये सब बहुत बड़े बड़े गुनाह की बात है। अल्लाह के नबी ने फरमाया कि एक आदमी सारी ज़िंदगी नेक आमाल करता रहता है और आखिर मरते वक्त जो है वो इस तरह का कोई मामला कर लेता है जिसकी वजह से उसके सारे आमाल अकारत जाते हैं। तिल्क हुदूदुल्लाह, ये अल्लाह ताला की हुदूद हैं। وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ يُدْخِلْهُ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ خَالِدِينَ فِيهَا، اور جو اطاعت کرے گا اللہ کی اس کے رسول کی تو اللہ اس کو داخل کرے گا ایسے باغات میں جس کے نیچے ندیاں بہتی ہیں، وہ اس میں ہمیشہ ہمیشہ رہیں گے۔ وَذَلِكَ الْفَوْزُ الْعَظِيمُ، اور یہی ہے بڑی کامیابی۔ وَمَنْ يَعْصِ اللَّهَ وَرَسُولَهُ، اور جو کوئی اللہ اس کے رسول کی نافرمانی کرے گا، وَيَتَعَدَّ حُدُودَهُ، اور اللہ کی حدود سے انحراف کرے گا، سرکشی کرے گا، یدخلہ نارن خالدن فیہا، اللہ اس کو داخل کرے گا ایسی آگ میں جس میں اس کو ہمیشہ ہمیشہ رہنا ہوگا، ولہو عذاب مہین، اور اس کے لیے رسوا کن عذاب ہے۔ واللاتی یأتین الفاحشۃ من نسائکم، اور تمہاری عورتوں میں سے جو کوئی بھی بدکاری کرے، فاستشہدوا علیہن اربعۃ منکم، تو ان پر چار گواہ لے کر آؤ، تم میں سے اپنے چار گواہ لے کر آؤ۔ فان شہیدو، بس اگر وہ گواہی دیں، فامسکوہن فی البیوت، تو ان کو قید کر لو، روک لو گھروں میں، حتی یتوفاہن الموت، یہاں تک کہ ان کی موت آ جائے، او یجعل اللہ لہن سبیلا، یا اللہ تعالیٰ ان کے لیے کوئی اور راہ نکال دیں۔ یہ ایک ابتدائی حکم تھا، خاص طور پہ بدکاری کے معاملے میں کہا کہ اگر دونوں فریقوں میں سے خواتین تمہاری ہیں، مرد جو ہے کوئی مشرک ہے یا کافر ہے، اور خواتین تمہاری خواتین میں سے ہیں یعنی مسلمانوں میں سے ہیں، تو ان کی سزا کیا ہے کہ بس ان کو گھروں میں قید کر دو، یہاں تک کہ اللہ کوئی راہ نکال دے۔ اور پھر جب احکامات آئے تو اللہ کے نبی نے فرمایا خذوا عنی خذوا عنی قد جعل اللہ لہن سبیلا، کہ مجھ سے لے لو یہ حکم، مجھ سے یہ حکم لے لو، اللہ نے ان کے لیے راہ نکال دی۔ اور پھر آپ نے فرمایا کہ جو شادی شدہ بدکار مرد اور عورت ہیں ان کے لیے رجم ہے، اور جو بغیر شادی شدہ مرد جو ہے زانی اور زانیہ ہیں ان کے لیے 100 کوڑے ہیں، تو پھر اس کو واضح کر دیا۔ واللذانی یأتیانها منکم، اور اگر یہ جو دونوں فریق ہیں بدکاری کے وہ تم ہی میں سے ہیں، یعنی مرد اور عورت دونوں مسلمان ہیں، فآذوہما، تو ان کو تکلیف دو، ان کو مار لگاؤ۔ فإن تابا وأصلحا، تو اگر وہ دونوں توبہ کر لیں، اصلاح کر لیں، فآرضوا عنہما، تو ان کو چھوڑ دو، ان سے اعراض کرو۔ ان اللہ کان تواب الرحیم، بے شک اللہ تعالیٰ توبہ قبول کرنے والا، رحم کرنے والا۔ یہ ابتدائی حکم تھا، اس کے بعد پھر واضح کر دیا گیا۔ انما التوبۃ علی اللہ، بے شک توبہ اللہ کے ذمے ہے، توبہ کا قبول کرنا اللہ کے ذمے ہے۔ للذین یعملون السوء بجہالۃ، ان لوگوں کے معاملے میں جو کوئی برائی کا ارتکاب کر بیٹھتے ہیں جہالت سے، ثم یتوبون من قریب، اور پھر قریب ہی توبہ کر لیتے ہیں، فاولئک یتوب اللہ علیہم، تو یہ وہ لوگ ہیں کہ اللہ تعالیٰ ان کی توبہ قبول کرتا ہے۔ وکان اللہ علیما حکیما، اور اللہ تعالیٰ علم والا حکمت والا ہے۔ ظاہری بات ہے کہ اللہ تعالیٰ پر کوئی دوسرا کوئی چیز لازم نہیں کر سکتا، لیکن خود اللہ تعالیٰ فرماتے ہیں کہ جو آدمی سچی توبہ کرتا ہے اور فوری طور پہ توبہ کرتا ہے، ایسے لوگوں کی توبہ قبول کرنا گویا میرے ذمے ہے۔ اس کے برعکس ولیست التوبۃ للذین یعملون السیئات، ان لوگوں کی کوئی توبہ نہیں ہے جو برے اعمال کرتے رہتے ہیں، حتی اذا حضر احدہم الموت، یہاں تک کہ ان میں سے کسی کی موت کا وقت آ جاتا ہے، قال انی تبت الان، اس وقت وہ کہتا ہے کہ اب میں نے توبہ کی، وللذین یموتون وہم کفار، حالانکہ وہ نہیں مرتے مگر اس حال میں کہ وہ کافر ہوتے ہیں، ناشکرے ہوتے ہیں، اولئک اعتدنا لہم عذابا علیما، ایسے لوگوں کے لیے ہم نے دردناک عذاب تیار کر رکھا ہے۔ اب یہ توبہ کا اسپیکٹرم ہے، اس میں دو اینڈز بتا دیے۔ ایک اینڈ یہ ہے کہ انسان نے گناہ کیا اور گناہ کرتے ہی اللہ کی طرف رجوع کر لیا فوری طور پہ، تو کہا کہ گارنٹی ہے کہ توبہ قبول ہوگی۔ دوسری انتہا یہ ہے کہ توبہ کو ڈیفر کرتے رہے کرتے رہے کرتے رہے، یہاں تک کہ موت کا وقت آ گیا، اس وقت توبہ کی، تو اس وقت کی توبہ قبول نہیں ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ یقبل توبۃ العبد ما لم یغرغر، اللہ تعالیٰ بندے کی توبہ قبول کرتے ہیں جب تک موت کا گھنگرو اس کے گلے میں بجنا شروع نہیں ہو جاتا، جب جو ہے نزا کا عالم طاری ہو جاتا ہے توبہ کا دروازہ بند ہو جاتا ہے۔ اور اسی طریقے سے ہر فرد کے لیے جب اس پہ نزا کا وقت آ جائے گا توبہ کا دروازہ بند ہو جاتا ہے۔ اس پوری کائنات کی بھی ایک نزا ہے، اور وہ نزا کیا ہے کہ ان اللہ یقبل توبۃ العبد، آپ نے فرمایا کہ توبہ اللہ تعالیٰ قبول کرتے ہیں जब तक सूरज जो है मग़रिब से तुलू ना हो जाए। इस कायनात की भी एक मौत है ना, और उसकी भी एक नज़ा है। वो नज़ा क्या है? सूरज का मग़रिब से तुलू हो जाना। तो जब सूरज मग़रिब से तुलू हो जाएगा तो पूरी इंसानियत के लिए तौबा का दरवाज़ा बंद हो जाएगा कलेक्टिवली। तो अब ये दो इंतहाएँ हैं, तो हमें बस डरना चाहिए, क्योंकि मौत का तो पता कोई नहीं किसी वक्त आ जाए, तो तौबा को डेफर नहीं करना चाहिए। जितनी जल्दी इंसान गुनाह करने के बाद तौबा कर ले उतना ही सेफ़ है। या अय्युहल्लज़ीन आमनू ला यहिल्लु लकुम अन तरिसुन निसा करहा, ऐ वो लोगों जो ईमान लाए हो, तुम्हारे लिए हलाल नहीं है कि तुम मीरास में औरतों को ज़बरदस्ती अपने निकाह में डाल लो। ये भी उनके यहाँ एक बिदअत थी, एक बुरा रवाज था कि अगर कोई बाप फौत हो जाता था तो ज़ाहिर बात एक बहुत सी बीवियाँ हुआ करती थी, तो एक तो सगी माँ होती थी, जो सौतेली माएँ होती थी उनमें से कई एक को अपने हरम में डाल लेते थे, उनसे निकाह कर लेते थे। तो कहा यानी जिस तरीके से बाप का माल तरके में बेटे को मिला है, तो वो समझते थे कि उसकी जो मनकूहा बीवियाँ हैं वो भी तरके में हैं, उनको भी अपने यहाँ डाल लेते थे। तो कहा कि ये तुम्हारे लिए हलाल नहीं है। वला ताज़ुलुहुन्न लितज़हबू बिबाज़ी मा आतैतुमुहुन्न इल्ला अन यातीना बिफ़ाहिशतिन मुबय्यिना, और जो कुछ तुमने उनको दिया है उसमें से उनको ज़बरदस्ती ना रोके रखो, ताकि तुम जो कुछ तुमने उनको दिया है उसमें से कुछ हिस्सा वापस ले लो, इल्ला ये कि वो किसी खुली फहाशी का इर्तकाब करें। यानी तुमने उनको जो महर दिया है, कोई तोहफे तहाइफ दिए हैं, तो उनको उन पर ज्यादती ना करो, उनको रिच ना करो कि वो तुम्हें जो है वो माल वापस कर दें। हाँ, अगर उन्होंने कोई खुली फहाशी की है और तुम उनको फारिग करना चाहते हो और फिर वो जो है सज़ा के तौर पर उनसे को माल वापस ले लो, तो दूसरी बात है। फ़ैन वाशिरुहुन्न बिलमारूफ़, और देखो औरतों के साथ भले तरीके पे गुजरान करो, उनके साथ अच्छी तरीके से मईशत रखो। फ़ैन करे तुमुहुन्न फ़ासा अन तक रहो शही अं वजादल्ला फ़ी ख़ैरन कसीरा, बस अगर तुम्हें उनके अंदर कोई चीज़ नागवार लगती है, तो हो सकता है बहुत सी ऐसी चीज़ें जो तुम्हें नापसंद हो और अल्लाह ताला ने उसी में तुम्हारे लिए खैर कसीर रखा हो। पहले हम पढ़ चुके हैं आसा अन तक रहू शही अन व हुआ खैरुल लकुम, हो सकता है कोई चीज़ तुम्हें नागवार लगती हो जबकि वो तुम्हारे हक़ में बेहतर हो। तो कहा कि हर इंसान में कोई अच्छी बातें होती हैं, कुछ बुरी बातें होती हैं, तो तुम्हारी बीवी भी तो तुम्हारी बहुत सी बातों को गवारा करती है, तुम भी उसकी बहुत सी कमजोरियों को गवारा करो। वइन अरद तुम उस्तिबदाल ज़ौजिन मकान ज़ौजिन, और अगर तुम इरादा करो एक बीवी को बदल के दूसरी बीवी ले आओ, यानी किसी बीवी को तलाक देना चाहो, वह आती तुम इहदाहुन्ना किन्तारन, और तुमने उसको ढेरों ढेर माल दिया है, चाहे महर की सूरत में चाहे और तोहफे तहाइफ की शक्ल में, फ़ला ताखुज़ू मिन्हु शैया, तो तुम्हारी मर्दानगी के मनाफी है ये बात कि तुम उनमें से कुछ भी लो, तो कुछ भी वापस ना लेना। अताखुज़ू नहु बोहताना व इस्म मुबीना, क्या तुम चाहते हो कि उनका माल हासिल कर लो बोहतान लगा के और सरी गुनाह से, यानी कोई उन पर तोहमत लगा दो और इस बहाने से उनका माल वापस ले लो। वकई फ़ता खुजू नहु वक़त अफदा बाज़ुकुम इला बाज़, और तुम कैसे ले सकते हो वो माल जबकि तुम एक दूसरे से बेहिजाब हो चुके हो, एक दूसरे से तुम्हारा एक ख़ास ताल्लुक़ रह चुका है। वाखज़ ना मिनकुम मीसाकन गलीज़ा, और उन बीवियों ने तुमसे एक पुख्ता अहद लिया था, यानी यहाँ निकाह को मीसाक गलीज़ कहा है, बहुत पुख्ता गाढ़ा अहद। ज़ाहिर बात जब इंसान निकाह करता है तो हक महर देता है और अपनी जिम्मेदारियों का कौलो करार करता है। वला तनकिहू मा नकह आबाउकुम मिनन निसा इल्ला मा कद सलफ, और निकाह मत करो उन औरतों से, इन औरतों से तुम्हारे बापों ने निकाह किए थे, इल्ला मा कद सलफ, मगर जो पहले हो चुका वो हो चुका। वही बात जो पीछे कि अपनी माँ अपने बाप की मनकूहा जो है उनसे निकाह ना करो। इन्नहु काना फाहिशतन व मक्ता, ये बहुत ही बेहयाई की बात है और अल्लाह की नाराज़गी वाली बात है। वसा सबीला, और बहुत ही बुरा चलन है। अब यहाँ कुछ हराम जो है वो रिश्ते बताए गए हैं, वो रिश्ते के जिनके साथ निकाह जो है वो हराम है। हुर्रिमत अलैकुम उम्महातुकुम, तुम्हारे लिए हराम ठहरा दी गई तुम्हारी माएँ, और माँ के हुक्म में जो है वो नानी दादी भी हैं। वह बनातुकुम, और तुम्हारी बेटियाँ, और बेटियों में आगे जो है उज़ाइबात नवासियाँ भी हैं, बाकी भी हैं। वह अख़वातुकुम, और तुम्हारी बहनें। वह अम्मातुकुम, और तुम्हारी फूफियाँ। व खालातुकुम, और तुम्हारी खालाएँ। व बनातुल अखी, और तुम्हारी भतीजियाँ। व बनातुल उख्ती, और तुम्हारी भांजियाँ। व उम्महातुकुम उल्लाती अर्दानकुम, और तुम्हारी वो माएँ जिन्होंने तुम्हें दूध पिलाया, रज़ाई माएँ भी हराम हैं। व अख़वातुकुम मिन अर्रज़ा, और जो तुम्हारी दूध शरीक बहनें हैं उनसे भी निकाह जायज़ नहीं है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इसको एक्सटेंड किया, आपने फरमाया कि सिर्फ रज़ाई माँ और बहन नहीं, आपने फरमाया कि जो हुर्मतें नसब से कायम होती हैं वही रज़ात से कायम होती हैं। यानी मतलब क्या है कि रज़ाई फूफी, रज़ाई खाला, ठीक है, रज़ाई मामू रज़ाई चचा वो सारे के सारे गोया हराम है औरतों की नस्बत से। व उम्महातु निसाइकुम, और तुम्हारी औरतों की माएँ यानी तुम्हारी जो सास हैं वो, व रबाइबुकुम उल्लाती फ़ी हुजूरिकुम मिन निसाइकुम उल्लाती दखलतुम बिहिन, और तुम्हारी वो रबीबा कहती है कि किसी आपने किसी खातून से शादी की है उसकी कोई बेटी है पहले शौहर से तो वो रबीबा है। तो कहा कि वो रबीबाएँ जो तुम्हारी परवरिश में परवान चढ़ रही हैं उन औरतों से जिनसे तुमने सोहबत कर ली है, जिनसे ताल्लुक़ ज़नो शौह हो गया है किसी खातून से, तो फिर उसकी जो बेटी है पहले किसी शौहर से वो हलाल नहीं है। लेकिन अगर किसी खातून से ताल्लुक़ पैदा होने से पहले ही जो है वो तलाक़ हो गई है तो फिर उसकी बेटी से निकाह किया जा सकता है। फ़ैलम तकून दखल तुम बिहन न फ़ला जुनाह अलैकुम, अगर तुमने उस खातून से सोहबत नहीं की है तो फिर कोई हरज नहीं है, फिर उसकी तुम पिछली की और जो बेटी है उससे निकाह कर सकते हो। व हलाइलु अबनाइकुम अल्लज़ीन मिन असलाबिकुम, और जो तुम्हारे हकीकी बेटे हैं सुलबी बेटे हैं उनकी जो बीवियाँ हैं यानी बहुएँ उनसे भी तुम्हारा निकाह नहीं हो सकता, यानी जो मुँह बोले बेटे होते हैं मुतबन्ना होते हैं उनकी बेटियों से निकाह हो सकता है अगर वो उसको तलाक दे दें। वन तजमाऊ बैनल उख्तैन इल्ला मा कद सलफ, और ये बात कि तुम दो बहनों को एक निकाह में जमा करो, यानी एक निकाह में एक खातून से अगर आपकी शादी है तो उसकी बहन को जमा नहीं किया जा सकता, और अल्लाह के नबी ने फरमाया था कि अगर तुम ऐसा करोगे तो तुम रिश्तों को काटोगे, तुम कतः रहमी करोगे। क्योंकि ये शौकन पना होता है ना, इसमें जाहिर बात अजीब तरीके की हसासियत होती है, तो क्या होगा कि अगर दो बहनें इस रिश्ते में जुड़ेंगी ना तो उनकी आपस के ताल्लुकात लाजमन ख़राब हो जाएंगे और खूनी रिश्ते कटेंगे, और अल्लाह के नबी ने इसको भी एक्सटेंड किया है और आपने फरमाया है कि एक रिश्ते में एक निकाह में जिस तरह दो बहनों को जमा नहीं किया जा सकता, इसी तरीके से फूफी और भतीजी को और खाला और भांजी को भी एक निकाह में जमा नहीं किया जा सकता। वन तजमाऊ बैन अल-उख्तैन इल्ला मा कद सलफ, मगर ये कि जो पहले हो चुका। इन्नल्लाह कान गफूर रहीमा, बेशक अल्लाह ताला बख्शने वाला रहम करने वाला है। वल मुहसनात मिनन निसा इल्ला मा मलकत अईमानुकुम, और वो औरतें कि जो निकाह वाली हैं खावंद वाली हैं, मुहसनात कहते हैं उन खवातीन को कि जो आज़ाद हैं और उन खवातीन को जो निकाह वाली हैं, यानी वो खातून जो किसी और के निकाह में हैं वो भी तुम्हारे लिए हराम है। इल्ला मा मलकत अईमानुकुम, सिवाय उसके कि जो तुम्हारे मिल्क जमीन है। किताब अल्लाह अलैकुम, ये अल्लाह ताला का कानून है तुम पर। वह हिल्ला लकुम मा वरा ज़ालिकुम, और इसके सिवा जो भी ख्वातीन हैं वो तुम्हारे लिए हलाल हैं। अन तबतगू बि अमवालिकुम, अगर तुम अपना माल खर्च करके यानी मेहर दे के उनसे निकाह करो। मुहसिनीन गैर मुसाफिहीन, लेकिन ये सारा ताल्लुक क्या हो, ये कैद निकाह में लाना हो, ना ये कि शहवत रानी या मस्ती निकालना। जो निकाह का मकसद एक घर बनाना है और एक घर बसाना है, ये नहीं है कि इंसान को जो है वो अपनी मस्ती निकालनी। फमस्तम तातुम बिन हुन बिही मिन हुन्ना फ़ातू हुन्ना उजू रहुन्ना फरीज़ा, तो जब तुम उनसे इस्तिमता कर लो तो फिर जो उनका जो महर है वो उनको अदा करो, और ये एक ज़िम्मेदारी है। आम तौर पे हमारे यहाँ महर के बारे में ये गलतफहमी लोगों को हो गई है कि जी महर क्या है, लिखवा दो जितना मर्जी लिखवाना है, हमने कौन सा कोई तलाक देनी है। भाई महर का कोई ताल्लुक तलाक से सिरे से नहीं है, महर तो बीवी का हक है, वो ड्यू हो गया उस दिन, यानी शादी की रात को ड्यू हो चुका, वो अब आप उसको कब देते हैं वो आपका मामला है, अभी दे दें या बाद में दे दें। महर मुअज्जल भी होता है और मुअज्जल भी होता है, लेकिन वो उसकी मिल्क है। हमारे यहाँ ये होता है कि जी वो जो जो जेवर थे 25 तोले थे वो उसको महर लिख दिया, और वो तो जो जेवर जो है वो दुल्हा की माँ के पास है उसकी कस्टडी में, ये कोई तरीका नहीं है। वो मिल्क है उसका, जो महर है वो उसका माल है, उसको फौरी तौर पर अदा करना है, इसका कोई ताल्लुक तलाक से नहीं है। तलाक की बात उठाए बात वो देना ही देना है, लेकिन असल में वो उसका माल है जो उसको अदा किया जाएगा। वला जुनाह अलैकुम फीमा तराज़ तुम भी मिम्बादिल फरीज़ा, और कहा कि अगर तुम आपस में रजामंदी के साथ कोई चीज़ ठहरा लो तो इसमें कोई गुनाह नहीं है। इन्नल्लाह कान आलिमन हकीमा, बेशक अल्लाह ताला इल्म वाला हिकमत वाला है। वमल्लम यस्तते मिनकुम तौलन अन यनकहल मुहसनातिल मुमिनात फमिम्मा मलकत अईमानुकुम मिन फतयातिकुमुल मुमिनात, और कहा कि जो कोई भी तुम में से मकदरत नहीं रखता कि वो आज़ाद जो है औरतों से निकाह करे, मोमिन औरतों से निकाह करे, तो फिर जो तुम्हारी मिलके यमीन है जो लौंडियाँ हैं उनसे निकाह कर लो। वल्लाहु आलम बीमानिकुम, और अल्लाह खूब जानता है तुम्हारी मुसलमानी को, तुम्हारे ईमान को। बादुकुम मिन बाद, तुम एक दूसरे ही में से हो। फ़न की हुन्ना बिज़्नि अहलिहिन्ना, वो जो लौंडियाँ हैं उनसे निकाह करो उनके मालिकों की इजाज़त से। वातु हुन्ना उजूरहुन्ना बिलमारूफ़, और उनको भी उनके महर मारूफ तरीके पर दो। محسناتن ان کو بھی قید نکاح میں لاؤ، غیر مصافحاتن نہ یہ ہو کہ ان سے مستی نکالنی ہو، ولا متخذات اقدان اور نہ ہی چوری چھپے آشنائیاں کرنی ہو، کھلے عام نکاح ہو، سب کو معلوم ہو جائے، چاہے کسی باندی سے بھی نکاح ہے تو مت الگ جائے کہ اب اس کے اس سے نکاح ہے، اور پھر ظاہری بات ہے اس باندی سے پھر کوئی اور متمتع نہیں ہو سکتا، مالک بھی متمتع نہیں ہو سکتا۔ فَإِذَا أُحْصِنَّ تو جب وہ قید نکاح میں آ جائیں، فَإِنْ أَتَيْنَ بِفَاحِشَةٍ تو اس کے بعد اگر وہ کسی بدکاری کا ارتکاب کریں، فَعَلَيْهِنَّ نِصْفُ مَا عَلَى الْمُحْصَنَاتِ مِنَ الْعَذَابِ تو ان پر آدھی سزا ہے اس کی نسبت جو ایک آزاد عورت پر ہوتی ہے، یعنی اگر 100 کوڑے جو ہیں وہ ان کے لیے ہیں کہ جو آزاد عورت ہے تو اس کے لیے 50 کوڑے۔ ذَلِكَ لِمَنْ خَشِيَ الْعَنَتَ مِنْكُمْ اور یہ جو سہولت ہم دے رہے ہیں یہ اس کے لیے ہے جس کو گناہ میں پڑنے کا اندیشہ ہو، جس کو یہ اندیشہ ہو کہ اگر میں نکاح نہیں کروں گا تو میں گناہ کا شکار ہو جاؤں گا، حرج میں پڑ جاؤں گا، اس کو اجازت دی جا رہی ہے کہ وہ لونڈی سے نکاح کر لے۔ وَأَن تَصْبِرُوا خَيْرٌ لَّكُمْ اور اگر تم اپنے آپ کو تھامو، برداشت کرو تو یہ تمہارے لیے بہتر ہے۔ وَاللَّهُ غَفُورُ الرَّحِيمُ اللہ تعالیٰ بخشنے والا رحم کرنے والا ہے۔ يُرِيدُ اللَّهُ لِيُبَيِّنَ لَكُمْ اللہ تعالیٰ چاہتا ہے کہ تمہارے لیے چیزوں کو کھول کر بتا دے۔ وَيَهْدِيَكُمْ سُنَنَ الَّذِينَ مِن قَبْلِكُمْ اور تمہارے واسطے رہنمائی واضح کر دے ان لوگوں کی جو تم سے پہلے گزر چکے۔ وَيَتُوبَ عَلَيْكُمْ اور تمہاری طرف التفات کرے، تمہیں معاف کرے۔ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ اللہ تعالیٰ علم والا حکمت والا ہے۔ وَاللَّهُ يُرِيدُ أَن يَتُوبَ عَلَيْكُمْ اور اللہ تعالیٰ تو چاہتا ہے کہ تمہاری طرف متوجہ ہو۔ وَيُرِيدُ الَّذِينَ يَتَّبِعُونَ الشَّهَوَاتِ أَن تَمِيلُوا مَيْلًا عَظِيمًا اور وہ لوگ کے جو اپنی خواہشات کے درپے ہوتے ہیں وہ تو چاہتے ہیں کہ تم پھر جاؤ راہ سے اور بہت دور جا پڑو۔ يُرِيدُ اللَّهُ أَن يُخَفِّفَ عَنكُمْ اللہ تعالیٰ تو چاہتا ہے کہ تم سے بوجھ کو ہلکا کرے۔ وَخُلِقَ الْإِنسَانُ ضَعِيفًا اور انسان کو تو کمزور ہی پیدا کیا گیا ہے۔ یا ایھا الذین آمنوا لا تأکلوا اموالکم بینکم بالباطل اے وہ لوگوں جو ایمان لائے ہو، آپس میں ایک دوسرے کا مال باطل طریقے سے مت کھاؤ۔ الا ان تکون تجارتا عن تراض منکم مگر یہ کہ تمہارے درمیان تجارت ہو جو باہمی رضامندی سے ہو۔ جب بھی تجارت ہوگی تو جسے کہتے ہیں کہ ون ون سچویشن ہوتی ہے، دونوں بیٹر آف ہوتے ہیں۔ آپ کوئی چیز خریدتے ہیں، اس کے عوض کوئی پیسہ دیتے ہیں، آپ کو بھی جو ہے کوئی چیز ملتی ہے، اس کو بھی کوئی چیز ملتی ہے۔ تو کہا کہ باہمی رضامندی کے ساتھ جو بھی تم تجارت کرو، ڈیلنگ کرو، اس میں کوئی حرج نہیں۔ ولا تقتلوا انفسکم اور ایک دوسرے کو آپس میں قتل نہ کرو۔ ان اللہ کان بکم رحیما بے شک اللہ تعالیٰ تم پر بہت مہربان ہے۔ یہ دو چیزیں ہیں، ان کی حرمتیں بہت واضح ہیں، ایک مال کی حرمت اور ایک جان کی حرمت۔ وَمَنْ يَفْعَلْ ذَلِكَ عُدْوَانًا وَظُلْمًا فَسَوْفَ نُصْلِيهِ نَارًا اور جو کوئی بھی یہ سب کرے گا، یعنی کسی کی جان پر کوئی حملہ کرے گا یا مال لوٹے گا، ظلم عُدْوَانًا تعدی کے ساتھ، وَظُلْمًا اور ظلم کے ساتھ، فَسَوْفَ نُصْلِيهِ نَارًا تو عن قریب ہم اس کو جہنم میں ڈالیں گے۔ وَكَانَ ذَلِكَ عَلَى اللَّهِ يَسِيرًا اور یہ اللہ پر بہت آسان ہے۔ ان تجتنبوا کبائر ما تنہون عنہ نکفر عنکم سیئاتکم وندخلکم مدخلا کریما اگر تم جن گناہوں سے تمہیں منع کیا گیا ہے ان میں جو بڑے بڑے گناہ ہیں اگر تم ان سے بچتے رہو تو کیا ہوگا کہ ہم تم سے تمہاری چھوٹی خطائیں دور کر دیں گے اور تمہیں داخل کریں گے ایک بہت ہی عزت کے مقام پر۔ یہ ہمارے یہاں ایک تصور ہے صغیرہ اور کبیرہ کا، اور عام طور پہ کہا جاتا ہے کہ ہر وہ گناہ جس پر عذاب کی وعید ہے، لعنت کی وعید ہے، دنیا میں سزا ہے اور اللہ تعالیٰ کی ناراضگی کا بیان ہے، وہ کبیرہ ہے، اور باقی بہت سے گناہ ہیں جو چھوٹے ہیں۔ یہ اور بات ہے کہ اگر آپ ہمارے اسلاف کی کوئی کتاب پڑھیں نا کبائر کے اوپر، امام ذہبی کی کتاب بہت مشہور ہے، وہ 72-73 انہوں نے اس میں کبائر بیان کیے ہیں، اگر وہ آپ لسٹ پڑھ لیں تو آپ ڈھونڈتے ہی رہ جائیں گے کہ پھر صغائر کون سے ہوتے ہیں، یعنی وہ سارے گناہ جن کو ہم بہت ٹریویل سمجھتے ہیں اور سمجھتے ہیں کہ صغائر ہیں، کسی کی غیبت کر لی، کسی کو گالی دے دی، کسی کا مذاق اڑا لیا، اس کو ہم سمجھتے ہیں یہ تو کوئی عام سی بات ہے، وہ سارے آپ کو کبائر کی لسٹ میں ملیں گے اور آپ پریشان ہو جائیں گے پھر صغائر ہیں کون سے۔ تو بہرحال کچھ گناہ بہت بڑے ہوتے ہیں، کچھ چھوٹے ہوتے ہیں، لیکن کچھ لوگوں نے یہ بات بھی کہی ہے کہ اصل میں ہر وہ گناہ جو سرکشی سے کیا جائے اور تکبر سے کیا جائے وہ کبیرہ ہے، چاہے وہ چھوٹا ہی کیوں نہ ہو۔ تو کہا کہ اگر تم بڑے بڑے گناہوں سے بچ جاؤ گے تو اللہ تعالیٰ تمہارے چھوٹے گناہوں کو معاف کر دیں گے۔ وَلَا تَتَمَنَّوْا مَا فَضَّلَ اللَّهُ بِهِ بَعْضَكُمْ عَلَى بَعْضٍ اور اللہ تعالیٰ نے تم میں سے بعض کو جو فضیلتیں دی ہیں دوسروں پر اس کی تمنا مت کرو۔ اللہ تعالیٰ نے اس دنیا میں انسانوں کو ایک جیسا نہیں بنایا، یعنی کوئی مرد ہے، کوئی عورت ہے، کوئی اس کی چہرہ بشرا اچھا ہے، کسی کا کمزور ہے، कोई जो है वो अच्छे घर में पैदा हुआ, कोई गरीब घर में पैदा हो गया, बहुत तफावुत अल्लाह ने रखा है। तो कहा कि इसकी तमन्ना ना करो, जो चीज़ें कसब हैं ना उन पर तवज्जो करो। वहब ज़ाहरी बात है तुम्हारे इख्तियार में नहीं है, जो अल्लाह का कुर्ब हासिल करने के मकामात हैं, जो अखलाक हैं, जो नेक आमाल हैं, उसमें मेहनत किया करो, इसकी तरफ जो है तवज्जो ना करो। लिर्रिजाली नसीबुम मिम्मा इक्तसबू वलिन्निसाई नसीबुम मिम्मा इक्तसबन, मर्दों के लिए हिस्सा है उसमें से जो वो कमाई करेंगे और औरतों के लिए हिस्सा है उसमें से जो वो कमाई करेंगी। मर्द के लिए भी राहें खुली हुई हैं अल्लाह तक पहुँचने की, औरतों के लिए भी खुली हुई। और इस हवाले से एक बहुत खूबसूरत रिवायत है कि जब वो बहुत से मुहाजिरीन जो फ़ुकरा थे अल्लाह के नबी के पास आए और उनने कहा कि ज़हब अहलु दुसूर बिल उजूर, ए अल्लाह के नबी मालदार लोग तो बाजी ले गए, हम नमाज़ें पढ़ते हैं वो भी पढ़ते हैं, हम रोज़े रखते हैं वो भी रखते हैं, लेकिन अल्लाह ने उनको फाजिल माल दे रखा है, वो हज उमरे करते हैं और वो ज़कात देते हैं, इन्फाक करते हैं, जिहाद व किताल करते हैं। वो अल्लाह के नबी ने कहा कि अल्लाह ताला ने तुम्हें भी ऐसी चीज़ें दी हैं कि तुम वो मर्तबे पालो। फिर आपने वो तस्बीह बताई कि देखो जो है 33 मरतबा सुभान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह और 33 या 34 मरतबा अल्लाह अकबर कहो। उन्होंने वो करना शुरू कर दिया, जब वो करना शुरू कर दिया तो वो उमरा को भी पता लग गया, उन्होंने भी पूछ लिया, उन्होंने भी करना शुरू कर दिया। अब फिर आ गए कि अल्लाह के नबी फिर हम दोबारा वो जो है इस मामले में फिर एट पार हो गए और वो रुपया पैसा उनके पास है वो करते हैं। तो कहा कि बस अल्लाह ने जिसको जो फजीलत दी है उसके दर पे मत हो। अब ज़ाहरी बात जो उनको यहाँ पे एक अल्लाह ताला ने प्रिविलेज दी है उसकी, वो ज़ाहरी बात है उसके अगेंस्ट जो फुकरा है उनको एक और प्रिविलेज मिलेगी। वो प्रिविलेज क्या है कि वो 500 बरस पहले जन्नत में चले जाएंगे, उनका हिसाब नहीं होगा, वो बहुत आसानी से चले जाएंगे, तो वहाँ पे अल्लाह ताला कंपनसेट कर देंगे। तो कहा कि उन चीज़ों के दर पे ना हो, बस अल्लाह ने कोई फजीलत दी है तो दी है, बस अल्लाह मिन फजली, और अल्लाह से उसका फजल मांगो, उसमें कोई कमी नहीं है, उसको तलाश करो। इन्नल्लाह काना बिकुल्ली शयइन अलीमा, और जो कुछ भी तो बेशक अल्लाह ताला हर चीज़ का इल्म रखता है। वलिकुल्लिन जालना मवालिया मिम्मा तरकल वालिदानी वल अक्रबून, और हमने हर एक के लिए वाली मुकर्रर कर दिए हैं, वारिस मुकर्रर कर दिए हैं उस माल में से जो उसके वालदैन और कराबतदार छोड़ के मरें। वल्लज़ीना अक़दत अईमानुकुम फ़आतूहुम नसीबहुम, और जिनके साथ तुम्हारा कोई कॉन्ट्रैक्ट है, कोई मुआहदा है, तो उनको भी उनका हिस्सा दो। ये ख़ास तौर पर एक ज़िंदा मसला वहाँ पैदा हो गया था, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जो मुआखात कायम की थी मुहाजिरीन और अंसार में, तो उन्होंने बिल्कुल उनको घर का हिस्सा बना लिया था, आधा कारोबार उनको दे दिया था, आधा खेत उनके हवाले कर दिया था। तो अब ये सवाल पैदा हुआ कि भाई जब हम में से कोई शख्स फौत होगा तो फिर उनको तरका मिलेगा कि नहीं मिलेगा। तो कहा कि तरका नहीं मिलेगा, तरका तो उन्हीं को मिलेगा जिनके लिए अल्लाह ने मुतय्यन कर दिया, लेकिन ये जो तुम्हारे जानने वाले हैं इनको दे दो, 1/3 में तुम दे सकते हो, मारूफ के मुताबिक इनको माल दे दो। इन अल्लाह काना अला कुल्ली शयइन शहीदा, बेशक अल्लाह ताला जो है वो हर चीज़ पर गवाह है। अर्रिजालु कव्वामून अला निसा, मर्द जो है वो हाकिम हैं, निगरान हैं औरतों पर। बिमा फद्दलल्लाहु बादहुम अला बाज़, क्योंकि अल्लाह ताला ने फजीलत दी है बाज को बाज पर। व बिमा अनफकू मिन अम्वालिहिम, और इस वजह से कि वो खर्च करते हैं अपना माल, मेहर में भी माल खर्च करते हैं, नान नफके के लिए माल खर्च करते हैं, और घर की सरबराही के लिए जो सलाहियतें दरकार हैं वो अल्लाह ने मर्दों को ज़्यादा दी। तो कहा घर पे वो हाकिम। अब इस तरह की जो आयतें होती हैं जो हमारे यहाँ जो फेमिनिस्ट डिस्कोर्स है उसके लिए बहुत ही परेशान कुन होती हैं, वो तरह तरह से घुमा घुमा के इसका तर्जुमा करते हैं। भाई कवाम का ये मतलब होता है, वो मतलब होता है, दोस्त मतलब होता है, रफ़ीक मतलब होता है, कोई मतलब नहीं होता। सीधा मतलब ये है कि मर्द इंचार्ज हैं, घर का जो इदारा है उसका इंचार्ज अल्लाह ताला ने मर्द को बनाया है, यानी शौहर को बनाया है, बीवी को नहीं बनाया। और ये बात मैं पहले अर्ज़ कर चुका हूँ, इसका कोई आखरत की फजीलत से कोई ताल्लुक नहीं है। ठीक है, वो तो जो नेकियां करेगा अल्लाह के यहाँ उसका ऊंचा मर्तबा है। ये घर के इदारे के नज़म को बरकरार रखने के लिए ज़रूरी है कि किसी एक को इंचार्ज बनाया जाए। फ़स्सालिहातु क़ानितातुन हाफिज़ातुन लिल्ग़ैबि बिमा हफ़िज़ल्लाह, बस जो नेक बीवियाँ हैं वो फरमाबरदार होती हैं, हाफिज़ातुन लिल्ग़ैबि बिमा हफ़िज़ल्लाह, अल्लाह ताला की हिफाजत की बुनियाद पर वो गैब की हिफाजत करती हैं। यहाँ इससे मुराद क्या है कि जहाँ पर शौहर घर पर नहीं है तो उसके माल की हिफाजत करती हैं, अपनी आबरू की हिफाजत करती हैं। तो कहा कि अच्छी बीवियाँ कौन होती हैं कि जो शौहर की गैर मौजूदगी में उसके माल की, उसकी इज्जत की, उसकी इस्मत की हिफाजत करती हैं। वल्लाती तखाफूना नुशूज़हुन्ना, और जिन बीवियों से तुम्हें नुशूज़ का अंदेशा हो, और नुशूज़ किसे कहते हैं, सरकशी को कहते हैं, बगावत को कहते हैं। फ़ाइज़ूहुन्ना, तो पहला मरतबा क्या है कि उनको समझाओ, उनको वाज़ करो, अगर तब भी नाबाज़ आएँ वाहजुदू हन नफिल मजाजे, तो उनके बिस्तर अलहदा कर दो। और अगर फिर भी मामला ठीक ना हो तो वज़रिबू हुन, तो उनको ज़रब लगाओ। यानी ये तीन चीज़ें हैं जो बताई गई हैं। अगर और यहाँ पर ये नहीं है कि यानी जो मारपीट हमारे यहाँ लोग समझते हैं कि भाई खाने में नमक कम है तो एक जो है वो थप्पड़ रसीद कर दिया और कपड़े सही इस्तरे नहीं हुए तो उस पर मार लगा दी, ये तो कोई बात ही नहीं है, इसका तो कोई जवाज़ ही नहीं है। नुशूज़ की बात हो रही है, नुशूज़ का मतलब है बगावत, यानी वो सुप्रीमेसी नहीं मान रही है, वो बगावत कर रही है, वो उस इदारे का की जो सरबराही है उससे इनकार कर रही है, इसके बारे में कहा है। और उसका भी पूरा प्रोसेस है कि कहा कि पहले वास करो, फिर बिस्तरों में अलग कर दो, अगर फिर भी नहीं है तो फिर मारो। और मारने का मतलब क्या है, ये वही मार है जो तादीबन होती है, यानी इस्लाम में उस्ताद को, बाप को, बड़े को और शौहर को इजाज़त है कि तादीबन वो सज़ा दे सकता है, लेकिन ये सज़ा है तादीब के लिए होती है, अदब सिखाने के लिए होती है। इस्लाम में किसी को ये हक नहीं है कि वो तौहीन करे या ताज़ीब करे, तौहीन और ताज़ीब के लिए सज़ाएँ नहीं हैं, जो सज़ाएँ हैं वो तादीब के लिए हैं, अदब सिखाने के लिए। इसीलिए अल्लाह के नबी ने कहा है कि ज़रब लगाओ गैरा मुबर्रा, ऐसी ज़रब के जो निशान ना छोड़े। मिसवाक से अल्लाह के नबी ने कहा मिसवाक से मार लो, कुछ और कर लो, तो कहा कि वज़रिबू हुन, और फिर उनको मारो, फ़ैन अता नकुम, और अगर वो सरकशी छोड़ दें, इताअत पर आ जाएँ, फ़ला तबगू अलैहिन सबीला, तो बिला वजह में उन पर सरकशी के बहाने ना ढूंढो। इन्नल्लाह काना अलियन कबीरा, ये बहुत अहम टुकड़ा है, बेशक अल्लाह ताला बहुत ऊंचा है, बुलंद है और बड़ा है। तुम जो है एक छोटी सरबाई तुम्हें मिल जाए और तुम ये देखो कि यहाँ तो कोई देखने वाला ही नहीं है और उसका सुए इस्तेमाल करो, उस पावर का अब्यूज़ करो, तो हो सकता है कोई भी तुम्हें ना पकड़े, और वो औरत भी बेचारी मार खाती रहे कि क्या करें, कि बच्चे भी हैं, अब कहाँ लेके जाएं। कहा कि अल्लाह देख रहा है, इन्नल्लाह काना अलियन कबीरा, वो बहुत बुलंद है और बहुत बड़ा है। वइन खिफ्तुम शिकाक बैनहुमा, और अगर तुम्हें अंदेशा हो कि मियाँ बीवी के दरमियान जो है वो आपस में तनाज़ा पैदा हो गया है, ज़िद पैदा हो गई है, फबासु हकमम मिन अहलिही व हकमम मिन अहलिहा, तो क्या करो, एक हकम मुकर्रर करो, आर्बिट्रेटर मुकर्रर करो, एक शौहर की तरफ से, एक बीवी की तरफ से। इन युरीदा इस्लाह युवफ़िकिल्लाह बैनहुमा, अगर दोनों इरादा करेंगे इस्लाह का तो अल्लाह बीच में तौफीक पैदा कर देगा, मुआफ़क़त पैदा कर देगा। इन्नल्लाह काना आलिमन खबीरा, बेशक अल्लाह ताला इल्म वाला और जानने वाला है। वाबुदुल्लाह वला तुशरिकू बिही शैया, अल्लाह की बंदगी करो, उसके साथ किसी को शरीक न ठहराओ, वबिल वालिदैनि एहसाना, और वालदैन के साथ अच्छा सलूक करो, वबिल कुर्बा वल यतामा वल मसाकीन, और कराबतदारों के साथ और यतीमों के साथ और मिसकीनों के साथ अच्छा सलूक करो, वल जारिज़िल कुर्बा, और उस पड़ोसी के साथ अच्छा सलूक करो जो कराबतदार भी है, वल जारिल जुनूब, और उस पड़ोसी के साथ भी अच्छा सलूक करो जो अजनबी है। इसका तर्जुमा ये भी किया गया है कि उस पड़ोसी के साथ भी अच्छा सलूक करो जो करीबी है यानी मुसलमान है, और उसके साथ भी अच्छा सलूक करो जो गैर मुस्लिम है। पड़ोसी के हक यकसा हैं, चाहे वो मुसलमान है चाहे वो गैर मुस्लिम है, उसके हुकूक दोनों के हैं। वल वल साहिबी बिल जम्बी, और जो तुम्हारे बाजू में पहलू में बैठ जाए, यानी एक तो जो होती है यानी पड़ोसपन होता है ना, जहाँ आप रहते हैं तो आपके दाएं बाएं जो लोग रहते हैं वो आपके पड़ोसी हैं, लेकिन एक टेम्प्रेरी पड़ोसपन होता है, आप कहीं दफ्तर में बैठते हैं तो किसी साहब की टेबल साथ है, क्लास में बैठते हैं तो कोई साथ बैठता है, बस में है, जहाज़ में है, गाड़ी में है, ये टेम्प्रेरी आपके पड़ोसी हैं, तो कहा कि उनके साथ भी अच्छा सलूक करो। वबन सबील, और मुसाफिर के साथ, वमा मलकत ईमानुकुम, और जो तुम्हारे मिल्क यमीन है, ग़ुलाम और लौंडियाँ, इन अल्लाह ला युहिब्बु मन काना मुख्तालन फ़खूरा, बेशक अल्लाह ताला पसंद नहीं करते हर शेखी मारने वाले और बड़ाई करने वाले को। अल्लज़ीन यबख़लून व यअमुरून अन्नास बिलबुख़्ल, ये वो लोग हैं कि जो छुपाते हैं, बुख़ल करते हैं और लोगों को भी बुख़ल का हुक्म देते हैं। व यक्तुमून मा आताहुमुल्लाहु मिन फ़ज़्ली, और छुपाते हैं जो अल्लाह ताला ने उनको फ़ज़ल से नवाज़ा। ज़ाहिर बात है, यानी पहले ज़माने में क्या होता था कि लोग चाहते थे कि भाई हम आम अंदाज में ज़िंदगी बसर करें, ज़्यादा अमारत का इजहार न करें ताकि लोग हमसे मांगने न लगें। अल्लाह के नबी ने फरमाया कि अल्लाह ताला ये पसंद करता है कि अगर वो किसी को नेमत दे तो उस नेमत के असरात उस पर ज़ाहिर होने चाहिए। तो जिस तरह आजकल तो खैर और लिहाज से भी लोग करते हैं ना, यानी टैक्स कलेक्टर से बचने के लिए भी ऐसा हुलिया बना के फिरते हैं, लेकिन उस ज़माने में ये था कि कोई मांग न ले, तो खुद इतनी फटीचर हाल में रहो कि लोग कोई देने वाले बन जाएं, आपको आपसे मांगने वाले ना बने। तो कहा कि जो अल्लाह ने तुम्हें दिया है उसको छुपाओ नहीं, अल्लाह ने फजल दिया तो उसका इजहार करो। वातदना दिल काफिरीन अजाब मुहीना, और अल्लाह ताला ने काफिरों के लिए रुस्वा कुन अजाब तैयार कर रखा है। वल्लज़ीन युनफिकून अमवालहुम रिया नास, और वो लोग के जो खर्च करते हैं अपना माल दिखावे के लिए, लोगों को दिखाने के लिए, वला युमिनून बिल्लाहि वल यौमिल आखिर, और वो ईमान नहीं लाते अल्लाह पर और आखिर के दिन पर। वमन यकुनि शैतानु लहू क़रीनन फसा क़रीना, और जिसका शैतान साथी बन जाए तो वो बहुत ही बुरा साथी है। वमाज़ा अलैहिम, और उनका क्या नुकसान था। लव आमनु बिल्लाहि वल यौमिल आखिर, अगर वो ईमान लाते अल्लाह पर और आखिरत के दिन पर, वानफकू मिम्मा रज़क़हुमुल्लाह, और ख़र्च करते उसमें से जो अल्लाह ने उनको रिस्क दिया है, वकानल्लाहु बिहिम अलीमा, और अल्लाह ताला उनको खूब जानता है। इन्नल्लाह ला यज़लिमु मिस्काल ज़र्रा, बेशक अल्लाह ताला किसी पर एक ज़र्रा बराबर भी ज़ुल्म नहीं करते। व इन तकु हसनतन युज़ाइफ़हा, और अगर कोई नेकी करेगा तो अल्लाह ताला उसको कई गुना कर देंगे। वह युति मिल्लदुन्हु अजरन अज़ीमा, और ख़ास अपने पास से बहुत बड़ा अजर देंगे। फ़क़ई फ़ैज़ा जिना मिन कुल्ली उम्मतिन बिशहीद, तो क्या होगा उस वक्त जब हम हर उम्मत पर गवाह को लेकर आएंगे। वह जितना भी काला हा उलाई शहीदा, और हम आपको इन पर गवाह बना कर लेकर आएंगे, यानी क़्यामत में हर उम्मत पर उसके नबी को लाया जाएगा और वो नबी गवाही देगा कि ऐ अल्लाह मैंने इन तक तेरा दीन पहुँचा दिया। एक मौके पे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने सैयदना अब्दुल्लाह इब्ने मसूद से कहा कि मुझे कुरान मजीद पढ़ के सुनाओ। तो उन्होंने पढ़ना शुरू कर दिया और वो पढ़ रहे थे, अल्लाह के नबी जो है वो सुन रहे थे। तो जब इस आयत पर पहुँचे, फ़कई फ़ैदा जीना मिन कुल्ली उम्मत, तो रसूलुल्लाह सल्लम ने कहा हसबुक हसबुक, ठहर जाओ ठहर जाओ। तो अब्दुल्लाह इब्ने मसूद ने जब निगाहें उठाई तो देखा कि रसूलुल्लाह सल्लम की आँखों से आंसू जारी थे। यानी ज़ाहिर ये बहुत बड़ी ज़िम्मेदारी है ना, कि गवाही देना और फिर अपनी कौम के ख़िलाफ़ गवाह बन के खड़ा होना। तो कहा कि वो क्या होगा उस दिन, यौमैदिन यवद्दुल्लज़ीन कफ़रू वअसवुर्रसूल, वो दिन के जिस दिन वो लोग जिन्होंने कुफर किया वो ये ख्वाहिश करेंगे, और वो लोग ये ख्वाहिश करेंगे जिन्होंने रसूल की नाफरमानी की थी, लऊ तुसव्वा बिहिमुल अर्ज़, काश उन पर ज़मीन बराबर कर दी जाए, बिल्कुल ख़त्म हो जाएँ, फ़ना हो जाएँ, एनिहिलेट हो जाएँ, दोबारा से खड़े न किए जाएँ। वला यक्तुमून अल्लाह हदीसा, और वो अल्लाह ताला से कुछ भी नहीं छुपा सकेंगे। बारकल्लाहु ली वलकुम फिल कुरान अल अज़ीम।